रेकर्ड पावलले कतिवटा पत्रहरू चाहिँ एफिस के अरे यो रोमी जेलमा बसेर लेख्दछन्, होइन जेलबाट लेखेको पत्रहरू छन्। तर अब एउटा महत्त्वपूर्ण कुरा हामीले पावलको जीवनमा के देख्छौँ भनेदेखि त्यही कुरा नै, संसारिक सबै संसारिक कुरा अनि परमेश्वरीय जो आत्मिकी अनन्तका कुरा पावलको जीवनबाट चाहिँ हामी छर्लङ्ग एउटा तस्विरमा ऐनामा हेरे जस्तो यो दुईवटा विषयको भिन्नता देख्छौँ। अनि पावलद्वारा पवित्र आत्माले धेरैचोटि आत्मिकी कुन चाहिँ हो र शारीरिक कुन चाहिँ हो भन्ने कुरा क्लियर लेखेका छन्। त्यसकारणले पावलको जीवनमा यद्यपि उनी 24 घन्टा साङ्लाले बाँधेको दुःखमा हरेक अवस्थामा भएको भए तापनि उनले चाहिँ आफूले पक्रेको कुरा, आफूले भेटेको कुरा, महत्त्वपूर्ण कुरा, त्यसमा उनी गदगद आनन्दित हुन्छन्। त्यो जीवन उनको लागि सबभन्दा ठुलो निश्चयता हुन्छ। यो संसारमा रहने कुरा चाहिँ उनको मुख्य हुँदैन, तर त्यो अनन्तमा जुन परमेश्वरको उद्देश्य र उहाँको राज्यमा छ त्यसमा कसरी जिउनु र त्यसमा परमेश्वरको योजना के छ त्यसलाई पुरा गर्ने कुरामा र त्यसपछि येशूसँग जुन अनन्तको लागि जुन आनन्दमा हुने कुरा, त्यो कुराले चाहिँ पावललाई पूर्ण रूपमा पक्रिएको हामी यहाँ भेट्दछौँ। अनि यहाँ Ephesians 1:4 पावलले यो व्यावहारिक कुराको बारेमा, हामीले कसरी जिउने भन्ने कुराको बारेमा मैले फेरि पनि अघि भने 1, 2, 3 चाहिँ Ephesians हामी कसरी परमेश्वरको राज्यमा आउँछौँ अनि हामी परमेश्वरको राज्यमा क्रिस्चियन भएको अवस्था कस्तो हो त्यो हेर्छौँ भनेदेखि 3, 4, 5 चाहिँ हामीले परमेश्वरको छोराछोरी अथवा हामी क्रिस्चियनको रूपमा कसरी जिउने भन्ने कुरा चाहिँ त्यहाँ हामी देख्छौँ, होइन हामीले जिउनु कसरी सक्छौँ व्यवहारिक कुरा। अनि यहाँनिर त्यो सुरु गर्दै गर्दा कसरी जिउने भन्ने कुरा सुरु गर्दै गर्दा पहिलो पदमा नै 4:1 यहाँ पावलले लेख्छन् उहाँको सामुन्य पवित्र र निष्कलङ्क हौँ भनेर। ए यो तपाईँलाई ठ्याक्कै उल्टा कुरा म भनिरहेको छु, यो चाहिँ परमेश्वरको उद्देश्य। एक्चुली वाट आई वाज ट्राइङ टु रिड टु यु यहाँ छ कि छैन, ए यो चाहिँ तपाईँलाई पढ्न लागेको है मैले। यो कुरो पनि मुख्य हो, यो चाहिँ वास्तवमा यो पनि पढिहालौँ। पवित्र निष्कलङ्क हौँ भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो, यो एउटा उद्देश्य, तपाईँ र मेरो बोलावटको उद्देश्य। तर यहाँनिर 4:1 तपाईँलाई मैले भन्नु, यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। यहाँ पावलले के भन्छ, म प्रभुको निम्ति एक कैदी। उनी त कैदमा थिए नि, उनकोमा त साङ्लो, अनि त्यसको बारेमा धेरै कुराहरू हामीले पढ्न सक्छौँ। पावलको अवस्था जब रोमी सरकारको सिपाहीको अधीनमा उनी पक्राउ परेर कैदीको रूपमा रहे, उनी घर हाउस एरेस्ट भने 2 वर्ष उनी जेलखानमै एउटा चाहिँ के भन्छ त्यो सबभन्दा अपराधीलाई राख्ने एउटा खाडलमा पिट भन्छ त्यस्तोमा पनि राखिएका थिए। तर यो सबै समय पावलको जीवनमा चाहिँ परमेश्वरको उपस्थिति र उहाँको अनन्त जुन कुराको लागि बोलाउनु भएको छ त्यो कुरा चाहिँ उनको लागि सबभन्दा क्लियर कट, यति निश्चयता उनले अनुभव गरेका छन्, होइन। त्यसकारण जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर भनेर यहाँ भनिएको कुरा हामी देख्दछौँ। त्यसकारण तपाईँ र मेरो जीवनमा बोलावटको कुरा गर्दै गर्दा, अनि अघि त्यही प्रार्थना मिटिङहरू राखिन्छ, प्रार्थनाको सेवाहरू गरिन्छ, त्यसकारण यो प्रार्थना भन्ने विषय चाहिँ के हो भन्ने हामीले प्रष्ट बुझ्न जरुरी छ। प्रार्थना भनेको चाहिँ धेरै जस्तो हाम्रो विचारमा प्रार्थना चाहिँ हाम्रो इच्छा हुन्छ, एउटा विचार हुन्छ, हाम्रो आवश्यकता हुन्छ, त्यो सबै कुरा परमेश्वरको अगाडि ल्याउने। वास्तवमा त्यो पनि ठिकै छ, परमेश्वरको अगाडि हाम्रो आवश्यकताहरू राख्न सक्छौँ, तर जहिले पनि परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर दिनलाई चाहिँ उहाँको इच्छा अनुसारको हाम्रो आवश्यकता हुनुपर्ने हुन्छ। त्यसकारणले यो धेरै आत्मिकी रूपमा परिपक्व परमेश्वरका जनहरूले के भन्छ भने प्रार्थना भनेको चाहिँ हाम्रो कुराहरू के भन्छ अन्तर्विन्त्री हाम्रो आवश्यकताहरू परमेश्वरलाई राख्ने भन्दा पनि परमेश्वरको बारेमा परमेश्वरमा आफैलाई कन्फर्म, उहाँको इच्छामा आफैलाई कन्फर्म भनेको चाहिँ उहाँको इच्छामा आफैलाई ढाल्ने, उहाँ के चाहनुहुन्छ त्यो खोज्ने कुरा हो भनेर भन्छ होइन। किनभनेदेखि धेरै जस्तो मान्छेहरूको प्रार्थना वर्षौँदेखि पुरा भएको छैन। अनि कतिजना मान्छेहरूलाई व्यक्तिगत रूपमा कस्तो लाग्छ होला भने, प्रार्थना त गर्यो, यो एउटा भाषै हो, अँ मलाई पनि प्रार्थना गरिदिनुहोस् भने छ, अनि अरूलाई पनि अँ तपाईँलाई मैले प्रार्थना गरिरहेको छु भने छ, तर जुन चाहिँ कुराको लागि प्रार्थना गर्छ कहिले पुरा भएको छैन। अनि त्यसले हामीलाई के लाग्छ भनेदेखि चाहिँ परमेश्वरले हाम्रो प्रार्थना सुन्नुभयो कि भएन। तर तपाईँले मैले एउटा कुरा थाहा पाउनुपर्छ, अहिले प्रार्थनाको उत्तर निरन्तर परमेश्वरले दिनुहुन्छ। एउटा चाहिँ हुन्न भन्ने उत्तर हुन्छ, अर्को चाहिँ पर्खी भन्ने हुन्छ, अर्को चाहिँ तुरुन्तै हुन्छ। तर जब तपाईँ म प्रार्थना गर्छौँ, हरेक प्रार्थना चाहिँ कहिले पनि उत्तर नआउने मात्रै प्रार्थना गरिरहेछौँ भने हामीले आफैलाई जान्नुपर्छ, किनभने हाम्रो प्रार्थना चाहिँ परमेश्वरको इच्छा खोज्ने नै हो। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो। एनिवे, आज चाहिँ तपाईँलाई मैले यो विषयमा अलिकति मानिसको जीवनमा सबभन्दा अघि सुरुमा पनि मैले भन्दै थिएँ, सबैभन्दा ठुलो प्रभाव आउनु ल्याउनु पर्ने कुरा चाहिँ के हो भने परमेश्वरको बारेमा सही ज्ञान। अनि तपाईँलाई मैले अघि भन्दै थिएँ यसैयाले देखेको दर्शनको बारेमा, अनि मेरो यहाँ चाहिँ छैन, तर तपाईँलाई म यसैयाबाट तिन चारवटा पद पढेर सुरु गर्न चाहन्छु। यसैयामा
दाजुभाइ
सुनिरहेको छैन राम्ररी, तिमीलाई सुने मैले
सुने मैले, यहाँ मेरो म्युट भएर रहेछ।
ए अँ अच्छा, सबैले सुनेको छैन भने भन्नुहोस् है। सो मैले यसैया छ अध्यायमा पढ्न लागेको छु, यसैया छमा, अनि यो मेरो योजनामा थिएन तर तपाईँलाई पढ्न मन लाग्यो मलाई। यसैया छमा के छ भने, यसैयालाई परम प्रभुको काममा बोलावट भएको कुरा, बोलावटको कुरा अघि हामी सुरुमा गऱ्यौँ। अनि वास्तवमा तपाईँ र मेरो जीवनमा बोलावट भन्ने कुरा के हो भनेर त्यो अर्को विषय भयो, तर यहाँनिर म पढिहाल्छु। हुजिया राजा मरेको वर्षमा मैले परम प्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ, उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो, उहाँको मास्तिर सराफहरू खडा थिए, प्रत्येकका छ छवटा पखेटा थिए, दुईवटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुईवटाले आफ्नो खुट्टा ढाकेका थिए, र दुईवटाले तिनीहरू उड्दै थिए, अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिए। अब यहाँनिर स्वर्गदूतहरू जो चाहिँ पखेटामा उड्नेहरू थिए, छवटा पखेटा होला, तिनीहरूले के भनेर त्यहाँ भनिराखेको यसैयाले देख्छौँ। सर्वशक्तिमान परम प्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। परमेश्वरको बारेमा सोच्दाखेरि यो कुरा छ, यहाँ उहाँ पवित्र हुनुहुन्छ। वास्तवमा यो परमेश्वरको बारेमा भन्दाखेरि हिब्रूमा सखाइना ग्लोरी भन्छ। यो तपाईँ र मलाई के थाहा हुनुपर्छ भने, जब परमेश्वर उहाँ जस्तो हुनुहुन्छ त्यस्तै रूपमा प्रकट हुनुहुन्छ, उहाँ चाहिँ एउटा महिमा पराक्रम र सुन्दरता एकदमै सिद्धता शक्तिशाली चमकमा त्यो सबै कुराले सम्पन्न हुनुहुन्छ, अनि उहाँ पवित्र 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 हुनुहुन्छ। यो कुरा परमेश्वरको बारेमा हामीलाई बाइबलमा भनिएको छ। तिनीहरूका स्वरले ढोकाका जगहरू हल्लिए र मन्दिर धुवाँले भरियो, मैले भने धिक्कार म नष्ट भएँ। यहाँनिर के भयो, यसैयाले के देख्दैछ भने, त्यो स्वर्गदूतहरूले जुन कुरा भनेर गाइरहेको छ तिनीहरूको स्वर यति शक्तिशाली थियो कि परमेश्वरको बारेमा गाउने त्यो भजन, उनीहरूले गाएको स्तुतिको स्वरले चाहिँ ढोकाहरूको जग हल्लिराखेको थियो, मन्दिर धुवाँले भरियो भनेको चाहिँ त्यो मन्दिरमा चाहिँ परमेश्वरको उपस्थितिको सखाइना ग्लोरी, त्यो महिमाको चमकले चाहिँ त्यहाँ भरिएको थियो। अनि पाँच पदमा लेखेको छ, मैले भने, त्यसपछि अब जब यो सबै कुरा उसको दिमागमा, उसको नजरमा, उसले दर्शन देख्छ यसैयाले, उसको आफ्नो जवाफ यहाँ यस्तो छ, धिक्कार म नष्ट भएँ किनभने म शुद्ध अशुद्ध ओठ भएको मानिस हुँ र अशुद्ध ओठ भएका मानिसहरूको बिचमा म बस्दछु, र मैले मेरा आँखाले सर्वशक्तिमान परम प्रभु महाराजधिराजलाई देखेको छु। त्यसकारण परमेश्वरलाई जुन उहाँ हुनुहुन्छ त्यही रूपमा जसले देख्छ त्यो जस्ताको तस्तै खडा हुन सक्दैन, त्यो मान्छे पग्लिन्छ। अनि बाइबलमा धेरैवटा घटनाहरू हामी देख्छौँ जब उसले परमेश्वरलाई भेटेको हुन्छ साक्षात रूपमा, त्यो मान्छे पगल हुन्छ, त्यो मान्छे चूर्ण हुन्छ, त्यो मान्छे खत्तम हुन्छ, त्यो मान्छेमा केही कुरा म भन्ने कुरा रहँदैन, होइन? मूसाको बारेमा हामीलाई थाहा छ, त्यो एउटा पोथ्रामा बलेको आगो जब बोल्नुहुन्छ मूसा घोप्टो पर्छ, किनभने परमेश्वरलाई हेर्नु सक्दैन। अनि त्योभन्दा अरू कुराहरू पनि मूसाले परमेश्वरसँग भेट गरेको कुराहरूको बारेमा हामीलाई धेरै कुराहरू भनिएको छ। अनि अन्तिममा पावलकै कुरा गर्दाखेरि, जब ऊ परमेश्वरको येशु प्रभुको विरुद्धमा थियो, जब येशु प्रभुलाई उसले दर्शन देख्छ, ऊ पनि घोप्टो पर्छ, उसको आँखा नै बन्द हुन्छ, यहाँसम्म कि ऊ परिवर्तन हुन्छ। अब उसले भन्छ, प्रभु तपाईँ को हुनुहुन्छ? अनि त्यसपछि मैले के गर्नुपर्छ? एकैचोटि पावलको जीवनको परिवर्तन येशु प्रभुलाई देखेको दर्शनले ल्याउँदछ। त्यही कारणले यहाँनिर तपाईँ र मैले भन्न सक्छौँ, जब तपाईँ र मैले येशु वास्तवमा को हुनुहुन्छ भन्ने कुराको सही रूप देख्छौँ, प्रियहरू हो, पावल भन्दा त हामी त केही होइनौँ नि, तपाईँ र ममा परिवर्तन आउँछ। हामी अब खेलाची गरिराख्दैनौँ, हामी अब त्यही कुराहरूमा खेलिराख्दैनौँ। त्यस कारणले अब यो यसैयाको कुरा गर्दै गर्दाखेरि त्यसपछिको पदहरूमा के छ? यसैयालाई त्यो स्वर्गदूतले एउटा कोइला भङ्ग्राबाट ल्याएर छोइदिन्छ, उसको मुखमा ऊ चाहिँ शुद्ध हुन्छ। त्यसपछि उसले परमेश्वरको बोलावट सुन्छ, हाम्रो लागि को जाने? त्यसपछि यसैयाले म तयार छु भनेर त्यहाँ हामीले त्यो कुरा देख्छौँ, कसरी परमेश्वरको लागि, किनभने परमेश्वरलाई जुन रूपमा उसले देख्यो नि, अब सबै कुरा परमेश्वरको निम्ति सुम्पन सक्यो। त्यही कुरो पावलको जीवनमा हामी देख्दछौँ, किनभने पावलले त्योभन्दा पहिला जुन उद्योगमा हिँडिराखेको थियो, अब पावल टोटल्ली परिवर्तन भएको हामी त्यहाँ देख्दछौँ, पावलको जीवनमा त्यो कुरा देख्दछौँ। त्यस कारणले आज यो 2023को अन्तिम हप्ता, आज होइन, अब अर्को महिनादेखि हामी अर्को वर्ष सुरु गर्दैछौँ, तपाईँलाई मैले जुन चाहिँ नयाँ विषयको बारेमा सोचिराखेको थिएँ, तर मलाई यो कुरो मा बोल्नलाई, यसको बारेमा विचार गर्नलाई, भनौँ न, मेरो हृदयमा मैले प्रेरणा पाएँ र तपाईँसँग म बोल्दैछु, किनभने यो महत्त्वपूर्ण कुरा हो। यसको बारेमा धेरैवटा कुराहरू म तपाईँलाई भन्न चाहन्छु। वास्तवमा हरेक मण्डलीका विश्वासी अगुवाहरूले, म आजको विषयमा जानुभन्दा अगाडि मैले भन्छु भनेको कुराहरू, त्यो चाहिँ के हो भने, हामीले हाम्रो मण्डलीमा जे गरिराखेका छौँ सही भइराखेको छ। मैले के को बारेमा भनिरहेको छु? सेवकाईको बारेमा। हाम्रो मण्डलीमा जसरी हामीले सेवा गरिराखेका छौँ त्यो सही भइराखेको छ कि छैन, यो एउटा प्रश्न हामी हरेकले आफैलाई सोध्नुपर्छ, विशेष गरी मण्डलीका मुख्य व्यक्तिहरूले, होइन? मैले के देख्छु 42 वर्ष पछाडि, मैले के देख्छु भनेदेखि, हामीहरू पछि एउटा फेज फेज के भन्छ त्यसलाई, त्यो जेनेरेसन जेनेरेसनका अगुवाहरू तयार हुनुपर्छ। कसरी हुन्छ? त्यही कारणले धेरैचोटि यो सबभन्दा मुख्य एकदमै परिपक्व समर्पित व्यक्तिले मात्रै सधैँ सञ्चालन गर्यो भने के हुन्छ? हुन त सञ्चालन त परिपक्व व्यक्तिले गर्नु पर्यो, तर उसले के गर्नु पर्यो? फोकस चाहिँ हरेक जवानहरूलाई पनि राख्नु पर्यो, विशेष गरी उनीहरूलाई तालिममा ल्याउनु पर्यो, उनीहरूलाई सेवा के भन्छ त्यसलाई चेलापनमा ल्याउनु पर्यो, उनीहरूलाई बाइबल अध्ययनमा ल्याउनु पर्यो, ताकि उनीहरू एक दिन अगुवा बन्न सक्छ। हाम्रो समस्या के भइरहेको छ भनेदेखि, धेरै जस्तो कति धेरै जवानहरू हुन्छन् होला, तिनीहरू आत्मिकी तवरले वरदान पाएका छन् कि छैन हामीलाई थाहा छैन, तर हरेक व्यक्ति हरेक परिवारबाट एउटा न एउटा चेलापनको सेवामा बस्नुपर्छ। अनि त्यो चेलापनको सेवामा उनीहरूको एउटा के भन्छ त्यसलाई भनेदेखि, नियत भन्छ कि एउटा एटिच्युड भन्छ कि, कुनै पनि बाइबल अध्ययनको सेवामा कोही मान्छे आउँछ भने उसभित्रको चाहना के हुनुपर्छ? आज परमेश्वरले मसँग के बोल्नुहुन्छ र आज मैले सुनेर बुझेको कुराको लागि भोलिदेखि भरेदेखि मैले के गर्नुपर्छ? यो सबभन्दा महत्त्वपूर्ण कुरा हो, ताकि के हुन्छ, दिनदिनै हप्ता हप्ता महिना महिना हामी एकदम शक्तिशाली वचन सुन्दै गर्छौँ, तर हामी हिजो र अस्ति उस्तै, गएको वर्ष पनि उस्तै, भरे पनि उस्तै, भोलि पनि उस्तै, हामी केही पनि एप्लाई गर्दैनौँ, केही काम लागेन। यो परमेश्वरको वचन होइन, परमेश्वरको वचन साँच्ची नै तपाईँको खुट्टाको लागि बत्ती र बाटोको लागि ज्योति हुनुपर्छ। भजन सङ्ग्रह 119 पुरै पढेर हेर्नुहोस्, परमेश्वरको वचनको सम्बन्धमा त्यहाँ लेखिएको छ, भजन सङ्ग्रह 19 पनि लेखिएको छ, परमेश्वरको वचनको बारेमा, विशेष गरी परमेश्वरको बारेमा दाउदले भजन सङ्ग्रहमा पुरै रूपमा लेखेका छन्। योभन्दा केही हप्ता अगाडि तपाईँलाई भजन सङ्ग्रह 100 को बारेमा तपाईँलाई मैले भनेको थिएँ। परमेश्वरको अस्तित्वको बारेमा आजका जवानहरूलाई निश्चयता छैन। अझ भनौँ भने हाम्रो आजको जवानहरू के छ, यो संसारको जुन प्रकारको बदलिरहेको परिस्थिति छ, अनि तपाईँ र मैले पनि यो बदलाउमा कसरी हामीले चुनौती सामना गर्ने, मान्छेहरूलाई सही कुरामा कसरी डोर्याउने। कहिलेकाहीँ के छ भने क्रिस्चियन हुनु भनेको चाहिँ ज्ञान बुद्धि शिक्षालाई तिलाञ्जली भन्ने शब्द चलाउँछ नि, त्यसलाई एक ठाउँ राखेर रा, खालि यो के भन्छ त्यसलाई, मलाई एकचोटि धेरै अगाडि कोही मान्छेहरूले जोगी भन्थे क्या, किनभने म सुरुकै विश्वास गरेकै बेलादेखि म चाहिँ सिरियस विश्वासी हो, म बिचको कुराहरू कहिले पनि गर्दिनँ। जुन कुरा गर्नु हुँदैन त्यसलाई त्यागेर पूर्ण रूपमा समर्पित भएर पैसा रुपियाँको पछि नलागेर अगाडि बढेर जोगी भन्थे। तर परमेश्वरको लागि तपाईँ र म साँच्ची नै जोगी हुन सक्यो भने त्योभन्दा ठुलो कुरा के होइन, किनभने प्रयोग चाहिँ परमेश्वरले गर्नुपर्छ हामीलाई। त्यसैले यो कुरो हामीले जवानहरूलाई पनि सिकाउनु पर्यो, परिवारमा सिकाउनु पर्यो, मण्डलीमा नयाँ मान्छेहरूलाई। अर्को कुरो के छ भने उनीहरूलाई प्रचार गर्न दिने कुरा मैले यहाँ भन्न खोजे होइन, उनीहरूलाई सिक्नु पर्यो, उनीहरूले सिक्नु पर्यो, बसेर सिक्नु पर्यो, जीवनमा लागू गर्नु पर्यो, मान्छेहरूलाई सुसमाचार सुनाउन जान्नु पर्यो, अर्को मान्छेको लागि प्रार्थना गर्न सिकाउनु पर्यो। यो नगरिकन अगाडि बसेर प्रचार गर्नेको काम केही छैन, प्रचार गर्ने त खाँचो पनि छैन, बुझ्नुहुन्छ। मण्डली भनेको चाहिँ येशूको शरीर, हरेक अङ्गको जिम्मेवारी हुन्छ। तर जब हरेक व्यक्तिहरू खालि पर्खेर भूमिका हेरेर बसेको छ, भूमिका चाहिँ अगाडि उभिने, यो नै सबभन्दा ठुलो गल्ती छ। हरेक व्यक्ति चाहिँ सक्रिय भएर, जोसिलो भएर येशूको नाम नसुनेकालाई अथवा सुनेकालाई प्रभुको बारेमा पहिलो कुरा त वचनद्वारा, दोस्रो कुरो जीवनद्वारा प्रदर्शन गर्ने। अनि कतिचोटि तपाईँ र मेरो जीवनमा मानिसहरूले ख्रिस्टलाई देखिराखेको छैन। त्यसैले अब तपाईँलाई आज मेरो विषयमा सरसर्ती म जान चाहन्छु, त्यसपछि बाइबलका केही पदहरू तपाईँलाई पढ्न चाहन्छु। अनि यहाँनिर मेरो आजको विषय भनेको चाहिँ, अघि मैले तपाईँलाई यहाँ देखाउँदै थिएँ येसु को हुनुहुन्छ, हु इज जिजस। वास्तवमा यो प्रश्न धेरै जस्तोलाई सोध्यो भने हाँसो उठ्दो खालको विचार गर्छन्। तर समस्या के छ भने नि, हामीहरू धेरै पुरानो विश्वासी हुँदाखेरि पनि वास्तवमा येसु को हुनुहुन्छ भन्ने कुरामा हाम्रो होला, सायद तपाईँ र मेरो दिमागमा अथवा बाइबलको पदहरूद्वारा हामीले भन्न सक्छौँ होला, तर हृदयमा, विश्वासमा र हाम्रो जिउने दिनदिनको एक्सनमा येसु को हुनुहुन्छ भनेर बुझेर त्यस अनुसार जिउँछौँ कि जिउँदैनौँ। केही प्रश्नहरू तपाईँलाई म गर्न चाहन्छु त्यसको बारेमा सुरु गर्दै गर्दा, किनभने हरेक विश्वासीमा, पहिला कुरा अगुवा पास्टरमा, त्यसपछि हरेक विश्वासीमा के हुनु पर्यो, अङ्ग्रेजीमा भन्छ स्पिरिचुअल क्ल्यारिटी भन्छ, आत्मिकी प्रष्टता, स्पष्ट हुनुपर्ने कुरा। अर्को ट्रान्सफर्मेसनल लाइफ, एउटा चाहिँ आत्मिकी क्ल्यारिटी, एकदम प्रष्ट बुझ्नु पर्यो परमेश्वरको बारेमा, येशूको बारेमा, उहाँ कसरी काम गर्नुहुन्छ, उहाँले के गर्नुभयो, उहाँको इच्छा के हो, उहाँको आज्ञा तपाईँको लागि मेरो लागि के हो, हामीले दिनदिनै त्यसलाई के गर्नुपर्छ, यो सबभन्दा महत्त्वपूर्ण हो। अर्को कुरो चाहिँ तपाईँ र मेरो जीवन चाहिँ रूपान्तरण, बदलिएको जीवन, जुन उहाँको वचन छ त्यो वचनमा जब तपाईँ र म जिउँछौँ, त्यो पवित्र आत्माद्वारा तपाईँलाई र मलाई नयाँ बनाउनु भएको कुरा हुन्छ, होइन। अब यहाँनिर के छ, हरेक व्यक्तिमा, हरेक येशूको चेलाको जीवनमा चाहिँ उहाँको वचनले के प्रभाव पार्नुपर्छ, येशू प्रभु को हुनुहुन्छ भन्ने कुराले हरेक व्यक्तिको जीवनमा के प्रभाव पारेको हुनुपर्छ, उनीहरूको जीवनको मुख्य बोलावट। अघि हामीले बोलावटको कुरा हेर्दै थियौँ, त्यहाँनिर बोलावट, योग्यको जीवन जो त भने छ, तर पनि तपाईँ र मैले बुझ्नु पऱ्यो कि त्यो चाहिँ के हो त, तपाईँहरूलाई साँच्चै बोलावट के हो, उनीहरूमा परमेश्वरको योजना, अनन्त योजना के हो, अनन्त उद्देश्य के हो। तपाईँ र मैले दिनदिनै बिहान उठ्नुभन्दा पहिला अथवा उठ्ने बित्तिकै तपाईँ मेरो दिमागमा, हृदयमा, मनमा के कुरा आउँछ, यदि तपाईँ र ममा प्रभु आज तपाईँको इच्छा योजना जुन चाहिँ अनन्त योजनासँग मिल्छ मेरो लागि के हो। जब तपाईँले त्यो सोध्नुहुन्न र दिनभरिमा एक मिनट पनि त्यसलाई दिनुहुन्न, तपाईँले खालि आफ्नै जीवनमा जे कुरा तपाईँको चाहना हुन्छ संसारिक तवरले, त्यसको मात्रै पछि लाग्ने धेरै जस्तो मान्छे यस्तै हुन्छ। त्यही कारण उनीहरू जहिले पनि कि चाहिँ पदमा, कि पैसामा, कि चाहिँ यस आराममा, ऊ लागिरहेको हुन्छ, तैँले पनि देखिन्छ यो टोटल्ली, किनभने सबै मान्छे जाति नै त्यही हो नि त, होइन? हामी यो संसारमा त त्यही कुरा छ नि, संसार र आत्मिकी परमेश्वरीय कुरा दुईवटा कुरा हो, होइन? अनि येसुको साँचो चेला भन्ने कुरा तपाईँ र मैले कसरी प्रमाणित गर्न सक्छौँ? मैले योभन्दा अगाडि एउटा वचन सिकाएको थिएँ मैले, यो पहिलो युहन्ना 5:1-5 पदमा पाँचवटा चिन्हहरू परमेश्वरबाट जन्मिएको छ कि छैन भनेर थाहा पाउने। येसुको पक्का चेला हो भने त्यो त्यसको प्रमाण के को हुन्छ? अनि वास्तवमा यो संसारलाई, संसार एउटा किसिमको छ, देश देशमा पनि फरक फरक किसिम छ। अमेरिकामा 50 स्टेट छ, हामी क्यालिफोर्नियामा बस्छौँ, यो 50 स्टेटहरूमा फरक नियम छ, फरक सिस्टम छ, फरक गभर्मेन्ट छ। एउटा स्टेटमा, हरेक स्टेटमा पनि सुप्रिम कोर्ट हुन्छ क्या। तपाईँहरू कतिजनाले सूचना पढ्नुहुन्छ होला, कोलोराडोको सुप्रिम कोर्टले डोनाल्ड ट्रम्पलाई भोटमा सामेल हुन नपाउने गरी उसलाई डिस्क्वालिफाई गरिदियो भनेर पढ्नुहुन्छ तपाईँले, किनभने त्यो 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 स्टेटको सुप्रिम कोर्टको जजहरूको विचार। तर क्यालिफोर्नियामा पनि त्यस्तै, तर तपाईँले मिनिसोटामा, अर्को मिसिगनमा, त्यहाँ चाहिँ त्यस्तो गरेको छैन। त्यसरी फरक फरक ठाउँमा फरक छ। मैले तपाईँलाई भन्नु खोजेको, हरेक व्यक्तिहरू फरक ठाउँमा फरक कुराहरू छन्, तर परमेश्वरको कुरा त फरक हुन सक्दैन नि। त्यस कारण तपाईँ र म जस्तो, नेपालको सिस्टम अर्कै छ, नेपालको गभर्मेन्ट अर्कै छ, त्यहाँको मान्छेहरूको चाहना अर्कै छ, त्यहाँको मान्छेको योजनाहरू अर्कै छ, तर तपाईँ र म जो ख्रिस्टलाई विश्वास गरेको छौँ, हाम्रो योजना के छ? जीवनको के कुराले हरेक व्यक्तिको जीवनलाई के कुराले चाहिँ त्यो सही बाटोमा बनाउन सक्छ? अर्को शब्दमा, कुनै पनि देशलाई, कुनै पनि संसारका समाजलाई कुन चाहिँ कुराले चाहिँ सही बाटोमा त्यसलाई निर्माण गर्न सक्छ, बदल्न सक्छ? यो एउटा गहिरो प्रश्न हो। रोमी साम्राज्य येसु प्रभु आएको बेला फरक थियो, तर जब येसु प्रभुले चेलाहरू बनाएर जानुभयो, ती चेलाहरूले चाहिँ येसुले सिकाएका प्रेमका कुराहरूमा जिउन थाले, सिक्न थाले, अनि हामीले पढ्छौँ रोमी साम्राज्यमा कुनै फोर्स बिना परमेश्वरको प्रेमद्वारा क्रिस्चियनको झन्डा गाडियो, रोम चाहिँ पुरै क्रिस्चियन देशको रूपमा परिवर्तन भयो। त्यो एउटा समय थियो, त्यो केवल परमेश्वरको प्रेमको शक्तिमा थियो, त्यो कुरा हामीले देख्दछौँ। भन्न खोज्दाखेरि के हुन्छ भने, कुनै पनि समाजमा, कुनै पनि परिवारमा, कुनै पनि व्यक्तिको व्यक्तिगत कुराहरूमा कुन कुराले सेभ गर्छ भन्छ नि, कुन कुराले उसलाई बनाउँछ, हाम्रो चरित्र केमा विकास हुन्छ, त्यस कारणले त्यो सबभन्दा महत्त्वपूर्ण, कुन कुराले एक व्यक्तिको जीवनभित्रदेखि बाहिरसम्म बदलाउ ल्याउँछ, रूपान्तरण गर्छ, ट्रान्सफर्म गर्छ, इनसाइड आउट अ पर्सन क्यान बी ट्रान्सफर्म, कुन कुराले? अब तपाईँलाई मैले यो धेरैवटा प्रश्न गरिरहेको छु, अझ एक दुईवटा प्रश्न छ। किन यो प्रश्न गरिरहेको छु? किनभनेदेखि तपाईँ र मैले मूल्याङ्कन गर्नु पर्यो, मैले मूल्याङ्कन गर्नु, तपाईँले सबैलाई, आफैलाई म भन्नुहोस्, मैले मूल्याङ्कन गर्नु पर्यो कि मेरो जीवनमा त्यो कुरा, जुन कुरा मुख्य रूपान्तरण ल्याउने, परिवर्तन ल्याउने छ, त्यो कुराको कति ठाउँ पाएको छ मेरो जीवनमा, त्यसलाई मैले कसरी लिइरहेको छु, यो कुराले तपाईँले येशूलाई कसरी पछ्याउनुहुन्छ भन्ने कुरालाई निश्चित बनाउँछ। तपाईँ र मैले जबसम्म येशूलाई सही प्रकारले पछ्याउँदैनौँ नि, उहाँको महिमाको लागि जिउनलाई हामी सक्दैनौँ। उहाँले हामीद्वारा महिमा लिनुहुन्छ, तर हामीले आफैलाई उहाँमा छोड्न सक्नुपर्छ। अब मैले यो सबै कुरा भन्दै गर्दा, कसैलाई जसको जीवनमा येशु प्रभुको कुरा मुख्य छैन, तपाईँलाई निराश बनाउन म भन्दिनँ, किनभने मेरो उद्देश्य त्यो छैन। मेरो उद्देश्य के छ भने, हामीले यी कुराहरू विचार गर्दै गर्दा, जो मान्छेले अहिलेसम्म खोज्दा खोज्दै पनि त्यो मुख्य कुरालाई मुख्य बनाउनु पाएको छैन, यो वचन सुनेर मुख्य कुरा मुख्य हुन सकोस्, उसको जीवनमा परमेश्वरको आशिष आउन सक्छ, ऊ परमेश्वरको मनपर्ने चेलाको रूपमा बदलिन सक्छ, मेरो लागि यो नै सम्बन्ध खुसीको कुरा, अनि यो सबैको लागि खुसीको कुरा हुनुपर्छ। द पर्सन इनसाइड आउट, परिवर्तन केले गर्छ? के तपाईँ र मेरो जीवनमा पहिलो कुरा, त्यही कुरा जुन कुराले मान्छेलाई बदल्छ, त्यो छ? वाट इज द फर्स्ट थिङ इन यर लाइफ? यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हो। पहिलो कुरा चाहिँ के हो तपाईँ र मेरो जीवनमा? एफिससको मण्डली, जुन 7 रेभुलेसनको 7 चर्चहरूलाई येशु प्रभुको वचन युहन्ना, प्रेरित युहन्नाले लेख्दै गर्दाखेरि, एफिससको मण्डली 2 प्रकाशमा पर्फेक्ट मण्डली, उनीहरू भन्दा त हामी त कति कमजोर होला, तर त्यहाँ उनीहरूको लागि पनि एउटा कुराको कमजोरी त्यहाँ देखिन्छ। पवित्र आत्माले एफिससको मण्डललाई भनिराखेको छ, अझै तमा एउटा कुराको कमी छ, होइन? एफिससको मण्डलीलाई तमा एउटा कुराको कमी छ, अनि त्यहाँ के लेखा छ भने तिम्रा विरुद्धमा मसित यो कुरा छ कि तिमीले तिम्रो पहिलो प्रेम त्यागिदिएका छौ, यसकारण कहाँबाट तिमी खसेका छौ सो सम्झ र पश्चाताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्र त म तिमीहरू कहाँ आएर तिमीले पश्चाताप गरेनौ भने तिम्रो सामदाम त्यसको ठाउँबाट हटाउनेछु। यहाँबाट तपाईँले थाहा पाउनुहुन्छ, हामीले येशु प्रभुलाई हाम्रो जीवनमा पहिलो कुरा बनाएन, उहाँ नै हाम्रो जीवनमा सबभन्दा सर्वे सर्व प्रभु हुनुहुन्न भनेदेखि हामी उहाँमा रहन सक्दैनौँ, उहाँको कुरा हामीमा हुन सक्दैन। त्यही कारणले ख्रिस्ट येशुमा पक्का नयाँ जन्म नपाएको मान्छेहरूले परमेश्वरको सेवा गरेर के फाइदा छैन त्यो कुरो, किनभने उहाँको काम चाहिँ केवल उहाँको आत्माद्वारा हुन्छ, जुन चाहिँ उहाँ हामीमा हुनुपर्छ। हामीमा हुनलाई हामी उहाँमा हुनुपर्छ, उहाँको पवित्रतामा हुनुपर्छ। हामीले हिब्रूमा पटक पटक भन्ने गर्छु म तपाईँलाई, 12:14, परमेश्वर पवित्र हुनुहुन्छ, उहाँसँग पवित्रता बिना हामी सम्बन्धमा आउन सक्दैनौँ। त्यस कारण त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले अब तपाईँलाई म यो एक दुईवटा कुरा भन्न चाहन्छु। हाम्रो विश्वासलाई गहिराईमा सोच्नु अनि जीवनमा लागू गर्नु अनि नयाँ जीवन र नयाँ स्वभाव जो येशूको चरित्रमा बदलिँदै परिवर्तन हुँदै जानु अनि एउटा मात्र परमेश्वरले हामीलाई देखाउनु भएको मार्ग हो, अनि त्यो कुरा चाहिँ तपाईँ मैले ख्याल गर्न सक्दैन, ख्याल गर्न सकिँदैन। येशूको मार्गमा हिँड्नुको लागि चाहिँ हामीले कतिवटा कुरा दिनदिनै त्याग्नुपर्छ। यो सबै व्यक्तिको लागि हो, मुख्य पास्टरको लागि मात्रै होइन, साधारण व्यक्ति, किन परमेश्वरको अगाडि सबैलाई त्यत्तिकै जरुरी छ जति परमेश्वरमा भरोसा गर्न जरुरी छ। कोही पनि व्यक्ति आफैमा शक्तिशाली छैन। के येशूलाई ग्रहण गर्नाले तपाईँले तपाईँको दैनिक जीवनमा कुनै स्थायी बदलाउ ल्याएको छ? येशूलाई ग्रहण गर्नुभयो, येशूलाई विश्वास गर्नुभयो, तपाईँको दिनदिनको जीवनमा त्यो लास्टिङ चेन्जेस भन्छ, लास्टिङ रूपान्तरण भन्छ, त्यो लास्टिङ भनेको चाहिँ सधैँ रहने स्थायी परिवर्तन के ल्याएको छ, त्यो कुराले हामी परमेश्वरमा साँच्ची नै समर्पित छौँ कि छैनौँ भन्ने कुरा चाहिँ देखाउँदछ। क्रिस्चियन जीवनको सुरुदेखि अन्तसम्म महत्त्वपूर्ण कुरा के हुन् भनेर त्यो ल्याटिनमा सोला भन्ने शब्द छ, फाइभ सोलाज भन्छ, फाइभ सोला। तपाईँलाई मैले यो कुराको बारेमा पनि सिकाएको थिएँ। पहिलो सोला के हो? परमेश्वरको वचन, त्यसपछि विश्वास, त्यसपछि येशु प्रभुको बारेमा, अनि अनुग्रह, एउटा अन्तिम के हो तपाईँले भन्नुहोस्। पाँचवटा सोला, पाँचवटा, अनि यहाँ अहिले तपाईँलाई मैले दोहोऱ्याउनु पर्ने परमेश्वरको वचन, विश्वास, अनुग्रह र येशु प्रभु, यो चारवटा कुरा तपाईँलाई म, परमेश्वरको वचन, विश्वास, अनुग्रह, येशु प्रभु, यो कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण हो। त्यसकारणले तपाईँ र ममा परमेश्वरको कुरा हुनलाई हामीले उहाँलाई त्यसरी हाम्रो जीवनमा त्यसरी पक्राउनु पर्ने हुन्छ। जस्तो मान्छेको दृष्टिकोण हुन्छ नि, पर्सेप्सन, जबसम्म परमेश्वरको वचन उसको जीवनमा सबभन्दा पहिलो ठाउँ लिँदैन, हाम्रो दृष्टिकोण बदलिँदैन। सो कसैले परमेश्वरको वचन पहिलो ठाउँ अथवा येशु ख्रिस्टलाई पहिलो ठाउँमा राखेको हुन्छ, उसको जीवनको हरेक संसारिक होस्, आत्मिकी होस्, पारिवारिक होस्, आफ्नो व्यक्तिगत होस्, सामूहिक होस्, सबै कुराको निर्णय, जागिर खाने कुरादेखि लिएर व्यवहार गर्ने कुरा गरेदेखि लिएर बच्चाहरूलाई हुर्काउने कुरा, नानीहरूलाई अनुशासन गर्ने कुरा, मण्डलीको सेवा, सुसमाचार प्रचार, यी सबै कुरामा के हुन्छ? उसको येशु प्रभुलाई कुन ठाउँमा राखेको छ त्यसले निर्धारण गर्छ, अनि परमेश्वरको इच्छा के हो त्योद्वारा मात्रै निर्धारण हुन्छ। त्यस कारणले यो अङ्ग्रेजीमा भ्यालु सिस्टम पनि भन्छ, त्यो मान्यताहरू भनेको चाहिँ परमेश्वरको वचनले हामीलाई के शिक्षा दिन्छ। अनि कतिजना मान्छेहरू चाहिँ यो उनीहरूको जीवनमै हामीले देख्छौँ कि उनीहरू एक प्रकारको अभिनय गरिराखेका छन्। तपाईँलाई म क्लियर भन्न चाहन्छु, जुन दिनसम्म तपाईँ र म भित्र र बाहिर एउटै, मन पर्या र नमन पर्या मान्छेलाई एउटै प्रेम गर्न सक्दैन, तपाईँ र मैले येशूको आत्मालाई स्वीकारेका हुँदैन। अभिनय गर्ने मान्छे परमेश्वरको अगाडि सही हुँदैन। दुई जिब्रेलाई परमेश्वरले मन पराउनुहुन्न। अनि कतिचोटि तपाईँले पटक पटक क्रिस्चियनहरू देख्नुहुन्छ, उनीहरूको विचारमा त्यो येशूको हृदय, येशूको वचन, येशूको स्वभाव आइसकेको हुँदैन, उनीहरू अलमलमा परिरहेको हुन्छ, त्यो गलत बाटो नै हुन्छ। आज एउटा कुरा तपाईँ र मैले एकदम प्रष्ट बुझ्नुपर्ने कुरा थियो के हो भनेदेखि, येशू ख्रिस्ट को हुनुहुन्छ भन्ने, येशू प्रभु को हुनुहुन्छ, उहाँले के भन्नुभयो र उहाँसँग मेरो के समर्पणता छ, उहाँलाई मैले कुन स्थानमा राख्नुपर्छ जीवनको, मैले गरेका कुराहरूमा येशू प्रभुको वचनलाई कसरी ध्यान दिनुपर्छ, मान्छेहरूको सम्बन्धमा पनि येशू प्रभुको बारेमा के सोच्नुपर्छ, यो कुरामा एकदम क्लियरिटी, एकदम प्रष्ट हुन जरुरी छ। प्रियहरू, बाइबलमा त घरिघरि यो वचन दिया छ, यो सबै कुराहरू भनेको छ। तर के छ भनेदेखि, तपाईँ र मैले देखेका धेरै क्रिस्चियनहरू पनि अलमलमा छन्। कतिचोटि त हामीलाई सिकाउने पास्टरहरू अलमलमा छन्, त्यसकारण हामीलाई लाग्छ यो ठिकै हो, सिकेकै त्यही हो, होइन? जस्तो यो गोसेप भन्छ नि अङ्ग्रेजीमा, यो मान्छेको कुरा काट्ने, मान्छेलाई न्याय गर्ने, मान्छेको बारेमा बदनाम गर्ने, विरोध गर्ने, यो त हरेक मान्छेको पोसाक जस्तै हुन्छ, कोट जस्तै दिनदिनै गरिरहेको हुन्छ। तर म तपाईँलाई के भन्छु भने, जब त्यो गर्ने मान्छे हुन्छ नि, त्यो मान्छेमा परमेश्वरको आत्मा होइन कि, त्यसमा अर्कैको आत्माले काम गरिरहेको हुन्छ। किनभने बाइबलमा गोसेप त पाप भनेछ नि, तपाईँले कसैको बारेमा कुरा गर्ने अधिकार छैन, नेगेटिभ छ, उसले गरेकै कुरा पनि। अनि बाइबलमा मान्छेले गरेको पापको सम्बन्धमा के गर्नुपर्छ भन्ने क्लियर निर्देशन छ, त्यही मान्छेसँग गएर त्यसैलाई गएर प्रेममा सम्झाउनु भनेको छ। अनि उसले मानेन भने मण्डलीको अगुवाहरूसँग बसेर सम्झाउने, पक्का प्रमाणित पाप छ भने, होइन भने त त्यो भन्नु पनि मिल्दैन। तर उसलाई बदनाम गर्ने होइन, तर उसले तपाईँ एक्लै गएर उसँग कुरा गर्नुभयो, उसले क्षमा माग्यो, सिद्धियो, तपाईँले अर्को मान्छेसँग भन्नु पर्दैन। तर यहाँ त के छ भनेदेखि नि, त्यो पक्का पनि नभइकन कुनै मान्छेको बारेमा केही हल्ला सुनिन्छ, अनि त्यसपछि त्यो त कति ठाउँ बदनाम फिजाइसकेका हुन्छ। त्यस्ता मान्छेहरू परमेश्वरको होइन कि, शैतानको हतियार भइराखेका हुन्छन्। त्यसैले परमेश्वरको वचनमा हामी हेरौँ, तपाईँ र मेरो काम भनेको चाहिँ येशू प्रभुको निम्ति गवाही बन्ने हो, तपाईँ र मलाई। त्यसैले मैले तपाईँलाई येशू प्रभु को हुनुहुन्छ भन्ने प्रश्न सबभन्दा महत्त्वपूर्ण, अनि यही बारेमा बाइबलमा भएको कुरालाई हामी एकचोटि हेर्छौँ। त्यसैले तपाईँ र मेरो जीवनमा येशू प्रभु को हुनुहुन्छ भन्ने कुराको प्रमाण हामीले देखाउनु पर्यो। अब यहाँनिर लुकाको सुसमाचारमा हामीले भर्खरै येशू प्रभुको जन्मको बारेमा यो क्रिसमसको समयमा हेऱ्यौँ, जो लुकाले लेखेका थिए। लुकाले पवित्र आत्माको शक्तिमा एउटा शिक्षित ऐतिहासिक एउटा प्रमाणको आधारमा सुसमाचार येशूको बारेमा लेखेका थिए, अनि उनले नै प्रेरितको पुस्तक लेखेका छन्। अनि प्रेरितको पुस्तकमा तपाईँलाई अलिकति म सम्झाउन चाहन्छु, त्यो के हो भने, तपाईँ र मलाई परमेश्वरको बोलावट चाहिँ सबभन्दा मुख्य कुरा, हामी चाहिँ येशूको गवाही बन्नुपर्छ भन्ने कुरा तपाईँलाई त्यही भन्न कोसिस गरिरहेको छु। यहाँ प्रेरित 1:3 के छ, आफ्नो दुःख भोगेपछि धेरै अकाट्य प्रमाणहरूद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। पहिलो कुरा चाहिँ येशू ख्रिस्टको बारेमा बोल्नु पर्दाखेरि उहाँ जीवित उठ्नु भएको कुरा चाहिँ अकाट्य प्रमाणहरू ऐतिहासिक रूपमा थिए। त्यसैले अब कति मान्छेहरूले त उहाँलाई इन्कारै गर्छन्, कति मान्छेहरू स्वीकार गरेर मण्डली जान्छन्, तर जिउन चाहिँ येशूको वचन अनुसार जिउँदैनन्। सबै झुट्टा बोलेर हुन्छ कि के गरेर हुन्छ, आफै धनी बन्ने, आफै मुखी बन्ने, आफ्नै फाइदा हेर्ने। तर बाइबलमा परमेश्वरको वचनले तपाईँ र मलाई कस्तो खालको भूमिका, कस्तो खालको समर्पणता, कस्तो खालको जीवन, कुन खालको बोलावट र उद्देश्य, हरेक व्यक्तिले जवाबदेही हुनुपर्छ। अगुवाले मात्रै पनि होइन, अगुवाको भूमिका अगुवाको छ, तर हरेक विश्वासीहरूको आफ्नो आफ्नो जिम्मा पनि छ, होइन? त्यसैले यहाँ येशू प्रभु चाहिँ साँच्ची नै जीवित हुनुहुन्छ भन्ने कुरा भयो। त्यसपछि 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नु भयो र परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई बताउनु भयो। अर्को कुरा के छ भने, येशू प्रभु संसारमा उहाँको राज्यको बारेमा सुरु गर्न आउनुभयो, जुन चाहिँ मण्डलीको सुरुवात भनेको चाहिँ परमेश्वरको राज्यको सुरुवात हो। अनि वास्तवमा पुरानो नियममा भएका भविष्यवाणीहरूमा उहाँलाई राजाको रूपमा र उहाँले सुरु गरेको राज्य कहिले अन्त हुँदैन, त्यसको वृद्धिको कहिले अन्त हुँदैन, उहाँको शासन चाहिँ केवल उहाँद्वारा हुन्छ। यसैया 9 अध्यायको 6 पदमा र 7 पदमा तपाईँले त्यो प्रष्ट देख्नुहुन्छ परमेश्वरको राज्य। अनि त्यही कुरा गब्रियलले मरियमसँग कुरा गर्दै गर्दाखेरि सबै कुरा त्यहाँ भनेको हामी पाउँदछौँ। त्यसकारण तपाईँलाई म यहाँनिर येसु को हुनुहुन्छ भन्ने कुरा अलिकति भन्दैछु। प्रेरित 1:4 तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू जेरुसलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। यो चाहिँ पवित्र आत्माको बारेमा, पवित्र आत्मा आउनुहुने र उनीहरूले शक्ति पाउने बारेमा चाहिँ कुरा थियो। पवित्र आत्मा हामीलाई येसुको बारेमा मद्दत गर्नलाई, येसु ख्रिस्टले भनेको वचनअनुसार क्रिस्चियन जीवन जिउनलाई सहायता गर्नुहुन्छ, येसुको कुराहरू बताउनुहुन्छ, त्यो कुराहरू त्यहाँ लेखिएको छ। अनि यहाँनिर तपाईँलाई म प्रेरित 1:5 भन्न चाहन्छु, किनभने योहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बत्तिस्मा हुनेछ। यहाँ एउटा अर्को महत्त्वपूर्ण कुरा के छ भनेदेखि, जुन चाहिँ हामीले धेरै पटक सिकिसक्यौँ, हाम्रो मुक्तिको प्रोभिजन भनेर तपाईँलाई मैले एकदम धेरै शिक्षा दिएको छु, त्यो चाहिँ कसरी पवित्र आत्माले तपाईँ र मलाई नयाँ जन्ममा परमेश्वरको राज्यमा ल्याउनुहुन्छ, हामीलाई एउटा जीवनमा ल्याउनुहुन्छ। अनि यहाँनिर येसु प्रभुले चेलाहरूलाई पवित्र आत्मामा तिमीहरू बत्तिस्मा हुनेछौ, तपाईँले 1 कोरिन्थी 12:13 पढ्नुभयो भने पवित्र आत्माको बत्तिस्माद्वारा, तपाईँलाई म त्यो पद तुरुन्तै पढ्न चाहन्छु यहाँनिर, पवित्र आत्माको बत्तिस्माद्वारा, होइन 1 कोरिन्थी, वास्तवमा यो एकदमै महत्त्वपूर्ण कुराहरू हुन्, तपाईँलाई म एकदम छोटो समयमा धेरै कुरा भनिराखेको छु, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बत्तिस्मा पाएका छौँ। भनेको मतलब चाहिँ तपाईँ र म पवित्र आत्माबाट बत्तिस्मा भनेको चाहिँ पवित्र आत्मा हामीमा आएर भरिनुहुन्छ र हामीलाई एउटै शरीर भनेको चाहिँ मण्डली जो ख्रिस्टको शरीर हो त्यहाँ गाभिएका छौँ। जतिजना मान्छे क्रिस्चियन हुन्छन् उनीहरू येसुको शरीरमा पवित्र आत्माको बत्तिस्माद्वारा सहभागी हुन्छन्, सम्मिलित हुन्छन्, होइन एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बत्तिस्मा पाएका छौँ। तपाईँले त्यो 1 कोरिन्थी 12:13 राम्रोसँग अध्ययन गरेर हेर्नुभयो भने पवित्र आत्माले तपाईँ र मेरो आत्मालाई जब जीवित बनाउनुहुन्छ हामी एउटा जीवित कुरासँग सहभागी हुन्छौँ, त्यो चाहिँ मण्डली, येसु प्रभुको मण्डली चाहिँ येसुको शरीर भनेर हामी बुझ्छौँ, त्यो शरीरको हामी एउटा अङ्ग हुन्छौँ। त्यसकारणले यो कुरो के बुझ्नुपर्छ भने नि, तपाईँ र म जो क्रिस्चियन पक्का हुँ नि, तपाईँ र म यस्तो शरीरको अङ्ग हौँ जसको शिर येसु हुनुहुन्छ। अब त्यो कुरो प्रष्ट बुझेको मान्छेले के गर्छ, एउटा शरीरको अङ्गको रूपमा उसले हरेक किसिमका भूमिकाहरू निभाउँछ, अनि त्यो हामीले बुझे जस्तो, हामीले ठाने जस्तो, त्यो पवित्र आत्मा के अरे शरीरको भूमिका येसु प्रभुको मण्डलीको सदस्य चाहिँ खालि भजन गीत लिड गर्ने अनि त्यहाँदेखि वर्सिपमा भाग लिने अनि प्रचार गर्ने, यति होइन, त्यो त केही होइन, त्यो सानो एउटा पक्ष हो। 20 वरदानहरू हुन्छन् पवित्र आत्माले दिने वरदान, 20 हुन्छन्। अनि तपाईँलाई म भन्छु, कुनै पनि वरदान सानो ठुलो छैन, कसको हो त्यो वरदान, कहाँबाट आउँछ त्यो, कसले दिन्छ त्यो, कसले चलाउँछ त्यो मुख्य कुरा हो। त्यो येसु प्रभु जो शक्तिशाली परमेश्वर हुनुहुन्छ, अनन्तका पिता हुनुहुन्छ, त्यो वरदानको दिने कुरा उहाँको हो। तपाईँ र म उहाँलाई प्रभु मानेपछि उहाँले हामीलाई सञ्चालन गर्नुहुन्छ, चलाउनुहुन्छ, यो कुरो हामीले कहिल्यै भुल्नु हुँदैन। अनि त्यही कारणले उहाँ येसु प्रभुले यहाँ के भन्नुहुन्छ, अबका थोरै दिनमा पवित्र आत्मा तिमीहरूको पवित्र आत्मामा तिमीहरूको बत्तिस्मा हुनेछौ र तिमीहरू येसुको शरीरको सदस्य हुनेछौ, येसुको शरीरमा गाभिनेछौ। प्रियहरू, तपाईँ र म जो पक्का क्रिस्चियन हौ नि, हामी येसुको शरीर मण्डलीको सदस्य हुन्छ। त्यही कारणले मण्डलीलाई ख्याल ख्याल गरेर लिनु हुँदैन, मण्डली मान्छेको भागमा लाग्ने विषय होइन, यो मान्छेले बकाएर उता जाने, यो मान्छेले बकाएर, यो सबै गलत हो, नबुझेका मान्छेहरू हुन्। तपाईँ नबुझेको मान्छेको पछि लाग्नुभन्दा परमेश्वरको पछि लाग्नुहोस्। हामीले जहिले पनि येसुलाई चिन्नुपर्छ, मान्छेलाई होइन, पास्टरलाई होइन। तपाईँ र पास्टरको काम छ, उसको भूमिका छ, ऊ पनि एउटा गोठालो हो, हरेक व्यक्तिको भूमिका छ, तर हरेक व्यक्ति क्रिस्चियन हुने, नयाँ जीवन पाउने एउटा शरीरको अङ्ग हुने येसुको हो, कुनै व्यक्तिको होइन। प्रियहरू, यो कुरो तपाईँ र मैले बुझ्नुपर्छ। अनि तपाईँ र ममा जुन चाहिँ पवित्र आत्माको आगो जल्छ नि, हामीमा एउटा अर्कै अर्कै विचार आउँछ, अर्कै भावना आउँछ। तपाईँ र मैले कुनै सांसारिक कुरा होइन, परमेश्वरको कुरा खोज्न थाल्छौँ, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा। अनि त्यसपछि यहाँ प्रेरित 1:6 के छ? यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनर्स्थापन गरिदिनु हुनेछ? अब तपाईँलाई म यो कुरा भन्दै गर्दाखेरि, यो चेलाहरू 3.5 वर्ष येसुसँग बसेर येसु गाडिएर बौरी उठेको हो अनि उहाँको वचन सुनेको हो। यो बेलामा पनि यिनीहरूले आएर के गर्छन्? उनीहरूको प्रश्न, इजरायल राज्यको पुनर्स्थापना कहिले गरिदिने? यो के हो त? यो चाहिँ उनीहरूले अझै पनि सांसारिक राज्यको कुरा सोचिराखेका छौँ। यो कुराले तपाईँ र मैले के बुझ्नुपर्छ? तपाईँ र ममा पनि जबसम्म प्रभुको आत्मा आएर हामीलाई लिबरेसन भन्छ नि, छुटकारा, हाम्रो समझ खोलिदिनुहुन्न नि, कुन कुरो मुख्य तपाईँ र मलाई थाहा हुँदैन। यो इजरायली, यो प्रेरितहरू, यो लाजमर्दो प्रश्न हो, किन उनीहरूको विचार चाहिँ इजरायली राज्य रोमी साम्राज्यको अधीनमा छ, त्यहाँबाट छुटकारा दिनु पर्यो। बुझ्नुहुन्छ? यो कुरा प्रष्ट बुझ्नु पर्यो। त्यही कारण तपाईँ र म कुन राज्यमा छौँ, तपाईँ र म कसको अधीनमा छौँ, तपाईँ र म कसको सेवा गर्छौँ, मण्डली किन जान्छौँ, यो नै सबभन्दा ठुलो कुरा हो। त्यसैले जो मान्छे मण्डलीको बारेमा ख्यालख्याल गर्छ, उसको दृष्टिकोण येसु प्रभुको बारेमा देखेको कुरा अपुग छ। जबसम्म येसुलाई येसुको रूपमा देख्नुहुन्न नि, तपाईँले क्रिस्चियन जीवन पुरा अनुभव गर्नुहुन्न। किनभने क्रिस्चियन जीवनको सफलता, शक्ति, अगुवाई, अनु के भन्छ त्यसलाई, गवाही केमा आधारित हुन्छ? तपाईँले देखेको येसुमा। तपाईँको येसु कत्रो हुनुहुन्छ त्यही म जहिले पनि सम्झना गर्छु। 1999 म लन्डनमा जोन स्टट, डक्टर जोन स्टटले प्रचार गरेको थियो येसु प्रभुको बारेमा, उसको विषय। अनि उसले के भनेको अहिलेसम्म मेरो कानमा त्यो गुन्जिराखेको छ। कतिजनाको येसु प्रभु चाहिँ पकेट रुमाल जस्तो, जहिले जहिले चाहियो निकाल्ने अनि नचाहे बेलामा भित्र राख्ने। जबसम्म आफूले भन्या जस्तो कुरा हुँदै जान्छ, मान्छेलाई खुसी बनाउँदै जान्छ, झुट्टा बोलेर होस् एक गरेर होस् सबै मान्छे तपाईँको पछि लाग्छ, तपाईँ मक्खा परेर यसो सानो सानो छाती ढुकुरे छाती फुलाउँदै हिँड्नुहुन्छ। तर जुन बेलामा तपाईँले सक्नुहुन्न, सबै मान्छेले छोड्छ अनि तपाईँले येसु कहाँ जानुहुन्छ, त्यो पकेट रुमाल जस्तो सिँगान आउँदा मात्रै निकाल्नु। तर येसु प्रभु त्यस्तो हुनुहुन्न। येसु प्रभु त सर्वशक्तिमान परमेश्वर, अनन्तका पिता, अल्फा र ओमेगा हुनुहुन्छ। त्यो रूपमा हरेक व्यक्तिले आफैलाई उहाँमा समर्पण गर्नुपर्छ। बेलुका सुत्ने बेलामा, बिहान उठ्ने बित्तिकै उहाँलाई विचार गर्नुपर्छ। दिनभरि उहाँले के भन्नुहुन्छ त्यसको लागि आफैलाई समर्पण गर्नुपर्छ। तपाईँले आफैलाई समर्पण गर्नुभयो भने न त पास्टरको कुरा डर हुन्छ, न कसैले मान्छेले के भन्छ, मेरो जीवन त राम्रो भएन कि मैले यो पुगेन कि, होइन। प्रभु येशूलाई त उत्साहबाट तपाईँलाई आउँछ, तपाईँमा जोस आउँछ। अनि त्यही कारण यहाँनिर के भन्छ येशू प्रभुले त्यसपछि, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। हो यहाँनिर यहाँ चेलाहरूले के चाहिँ इजरायली राज्य स्थापनाको कुरा सोधिराखेको छ। येसु प्रभुले के हुन्छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, सामरिया र पृथ्वीको अन्त छेउसम्म मेरो गवाही हुन् साक्षी हुनेछौ। येसु प्रभुले परमेश्वरको राज्यको बारेमा चाहिँ यहाँ बताउनुहुन्छ, जब पवित्र आत्मा तिमीहरूमा आउनुहुन्छ, तिमीहरू भित्रदेखि सजीव हुन्छौ, नयाँ हुन्छौ, बदलिन्छौ। पवित्र आत्मा तिमीहरूमा सधैँ रहनुहुन्छ। तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हुन्छ अथवा परमेश्वरको मन्दिर हुन्छ। अब तिमीहरूलाई पवित्र आत्माको शक्तिमा जिउने शक्ति दिनुहुन्छ। तिमीहरू परमेश्वरको राज्यको प्रजा हुन्छौ, तिमीहरू स्वर्गीय नागरिक हुन्छौ। यो परमेश्वरको राज्य हो, त्यो हरेक व्यक्तिको लागि हो प्रियहरू। तपाईँ र मैले, त्यही कारण म के भन्छु भने, मण्डलीमा धेरै मान्छे भन्दा पनि पक्का मान्छे हुनु पर्यो। तपाईँ र मेरो फोकस चाहिँ पक्का मान्छे बनाउनु पर्यो। पहिला आफू पक्का हुनु पर्यो, परमेश्वरमा पक्का, येसुलाई पछ्याउने व्यक्तिहरू हुनु पर्यो। त्यस कारणले यो अगुवाईको कुरा गर्दै गर्दा, यो गवाईको कुरा गर्दै गर्दा, गवाई के हो? गवाई तपाईँ र म भित्र हुने येसुद्वारा भएको परिवर्तित जीवन हो। येसुको बारेमा तपाईँ र मैले बोल्ने कुराहरू हुन् अनि येसुको बारेमा तपाईँ र मैले विचार गर्ने कुराहरू हुन्, त्यो गवाई हो। जब तपाईँ र मेरो विचार येसुको बारेमा सही हुन्छ नि, तपाईँ र मेरो जीवन सही हुन्छ, तपाईँ र म येसुको निम्ति एउटा ज्योति बन्दछ, तपाईँ मेरो जीवनमा मान्छेले येसु देख्छ। अनि त्यही कुरो तपाईँले पढ्नुहुन्छ नि, डाँडामा बसालिएको सहर, अब यहाँ यसु प्रभुले उहाँको बारेमा चेलाहरूले के सोध्छन् भनेर यहाँ एक दुईवटा प्रश्न गरेको हामीलाई थाहा छ। यसु प्रभुले चेलाहरूलाई सोद्धै हुनुहुन्छ, अनि आज यही प्रश्न तपाईँ र मेरो लागि पनि पवित्र आत्मा उहाँको वचनद्वारा सोद्धै हुनुहुन्छ यसु प्रभुले, होइन? मर्कुस 8:27 के छ? यसु र उहाँका चेलाहरू कैसरिया फिलिपीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदै गर्दा उहाँले आफ्नो चेलाहरूलाई यसो भनेर सोध्नुभयो, मानिसहरूले के भन्छन्, म को हुँ? त्यसैले यसु प्रभु संसारमा के को लागि आउनु भएको थियो? पहिलो कुरा, उहाँ चाहिँ परमेश्वरलाई प्रकट गर्न आउनु भएको थियो। दोस्रो कुरा, मानिसहरूलाई परमेश्वरको सम्बन्धमा ल्याउनको लागि चाहिने जुन चाहिँ बलिदान थियो, त्यो बलिदान भएर मान्छेलाई परमेश्वरको सम्बन्धमा स्थापित गर्न आउनुभएको थियो। त्यसैले मानिसहरूले उहाँलाई त्यही रूपमा चिन्नु पर्यो, उहाँ परमेश्वर आफै हुनुहुन्छ भन्ने कुरा, होइन? त्यही कुरा यहाँ प्रश्न गरिरहेछन्। त्यसपछि यहाँनिर लुका हामीले 27 पढेको थियौँ, लुका 9 चाहिँ फेरि यही प्रश्न यसरी छ, उहाँले एक्लै प्रार्थना गरिनु हुँदा उहाँका चेलाहरू उहाँसँग थिए, अनि उहाँले तिनीहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरूले के भन्छन्, म को हुँ? त्यसपछि लुका 9:19 के छ? अनि तिनीहरूले जवाफ दिँदै भने, बत्तिस्मा दिने युहन्ना, कतिले भन्छन् एलिया, अनि अरूहरूले चाहिँ उहिलेका भविष्यवक्ताहरूमध्ये कुनै एकजना बौरेर उठेका हुन् भनी भन्छन्। यो ती चेलाहरूले यसुको प्रश्नको उत्तर दिँदैछन्। त्यसपछि यसु प्रभुले फेरि यो कुरा, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिमीहरू चाहिँ नि के भन्छौ, म को हुँ? अनि तुरुन्तै पत्रुसले जवाफ दिँदै भने, परमेश्वरको ख्रिस्ट। यो चाहिँ लुकामा, अनि त्यसको 23 के छ? यहाँनिर यसु प्रभुले परमेश्वरको ख्रिस्ट भनिसकेपछि चेलाहरूलाई अझै कुराहरू सिकाउनुहुन्छ, अनि उहाँले तिनीहरूलाई सबैलाई भन्नुभयो, जसले मेरो पछि आउने इच्छा गर्छ उसले आफैलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मेरो पछि लागोस्। अनि यहाँनिर किनभने जसले आफ्नो प्राण आत्मा बचाउने इच्छा गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो आत्मा गुमाउँछ त्यसले त्यो बचाउनेछ। अनि यहाँनिर छ, सारा संसार प्राप्त गरे तापनि आफैलाई चाहिँ गुमाउँछ वा नोक्सानमा पार्छ भने त्यसलाई के फाइदा हुन्छ? अनि यहाँनिर मुख्य कुरा चाहिँ के हो भनेदेखि, यसु प्रभुले उनीहरूलाई यसुलाई चाहिँ प्रभु हुनुहुन्छ भनेर जसले विचार गर्छ उनीहरूले चाहिँ यसुको निम्ति आफैलाई समर्पण, यसुको इच्छा नै आफ्नो जीवनभन्दा मुख्य ठान्नु पर्यो भन्ने कुराको शिक्षा हामी यहाँ पाउँछौँ। अनि यहाँनिर छ, त्यही कारणले मान्छे के छ, जहिले पनि पहिला चेलाहरूको पालामा होस्, यसु यहीँ हुँदाखेरि अथवा अहिले होस्, धेरै जस्तो मान्छेहरूको मुख्य लक्ष्य, मुख्य सपना, मुख्य योजना, चाहना भनेको के, यो संसारमा नै आफ्नो नाम कमाउने, सबैसँग सबैको अगाडि आफू अगाडि हुने, सबैभन्दा माथि हुने, सबैभन्दा बलियो हुने, धनी हुने, यी सबै अहिले पनि तपाईँलाई म भन्छु सबै क्रिस्चियनहरूको पनि कतिचोटि यही विचार छ। तर परमेश्वरको आत्माले जब उसलाई भित्रदेखि तोड्नुहुन्छ त्यो कुरा जान्छ, किनभने यो संसारिक कुरा मात्रै हात पारेर मान्छेको आत्मा गुम्न सक्छ, त्यो लाभ हुँदैन भन्ने कुरा यहाँनिर प्रष्ट भनिएको छ। तपाईँलाई मत्तीको 1-2 पनि यही सम्बन्धमा पढ्न चाहन्छु। जब येशु सिजेरिया फिलिपी इलाकामा आउनुभयो, तब उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसहरू के भन्छन्, म मानिसको पुत्र चाहिँ को हुँ? अनि त्यसपछि 14 तिनीहरूले भने, तपाईँलाई कसैले बत्तिस्मा दिने हुने, कसैले एलिया, अरूले एर्मिया अथवा भविष्यवक्तामध्ये कुनै एक भनी भन्छन्। यहाँनिर फेरि हामीले त्यही देख्छौँ, तिमीहरू चाहिँ नि के भन्छौ, मलाई म को हुँ? अनि 16 सिमोन पत्रुसले जवाफ दिएर भने, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ। अनि त्यसकारणले यहाँनिर येशु प्रभुलाई परमेश्वरको पुत्र ख्रिस्ट प्रभु हुनुहुन्छ भनेर बुझ्नलाई यी चेलाहरूको लागि कति महत्त्वपूर्ण थियो, त्यसैले येशु प्रभुले यिनीहरूलाई यो प्रश्न सोध्नु भएको थियो, होइन? एउटा एउटा कुरा तपाईँलाई म यो 13 शताब्दीको बारेमा सम्झाउन चाहन्छु। 13 शताब्दीको कुरा मैले यो सायद एउटा कुन चाहिँ क्लासमा मैले यसको बारेमा बताएको छु। 13 शताब्दीको एकजना फिलोसफर थोमस एक्विनास, उनले चाहिँ तिनवटा भोल्युम लेख्न खोजिरहेको थिए। एउटा परमेश्वरको बारेमा, एउटा पाप अथवा मानिसको बारेमा, मानिसको के भन्छ त्यसलाई नैतिकताको बारेमा, तेस्रो कुरा चाहिँ येसु ख्रिस्टको बारेमा। जब उनले येसु ख्रिस्टको दुईवटा भोल्युम सिद्धाए, येसु ख्रिस्टको बारेमा लेख्दै गर्दाखेरि येसुको वचन, येसुको जीवन, येसुको कुराहरू जति थियो, जब उनी हेर्न थाले, उनी यति ओभरवेल्म भन्छ अङ्ग्रेजीमा, त्यो कुराले यति भावुक भए, त्यो कुरा यति गहिरा थिए कि उनले लेखेका भनेका प्रचार गरेका कुरा, उनले त्यही कुरा भनेका छन्, त्यो जुन कुरा येसुको बारेमा छ त्यसको दाँजोमा केही छैन भनेर त्यो लेख्नै छोड दिएका थिए। र उनले भनेको कुरा तपाईँलाई म एउटा कोट पढ्न चाहन्छु, त्यो त्यो सन्दर्भमा होइन, अर्को सन्दर्भ। देयर इज विदिन एभ्री सो अ थर्स्ट फर ह्याप्पिनेस एन्ड मिनिङ। भनेको मतलब हरेक व्यक्तिमा चाहिँ सुखी खुसी हुने तिर्खा र जीवनको उद्देश्य के हो, अर्थ के हो भनेर बुझ्ने चाहना हरेक मान्छेको हृदयमा हुन्छ अरे। अनि भनाइको मतलब यो तिनवटा प्रश्न, हु आई एम, हु एम आई, अर्को चाहिँ वाइ आई एम हियर, म को हुँ, म यहाँ किन आएको छु, अनि म कता जाँदैछु, यो तिनवटा प्रश्न हरेक मान्छेको जीवनमा हुन्छ। तर सबै मान्छेले त्यो प्रश्नको उत्तर पाएको छ कि छैन, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। तर तपाईँ र म ख्रिस्टमा विश्वासी भएको अवस्थामा हामीले येसुको बारेमा कसरी बुझेका छौँ, जीवनको बारेमा कसरी बुझेका छौँ, हाम्रो बोलावटको बारेमा कसरी बुझेका छौँ, यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसैले मानिसको चाहिँ मण्डलीको अनुभवको बारेमा हामीले विचार गऱ्यौँ भने कति धेरै मानिसहरूको गवाहीहरू, उनीहरूले भनेका कुराहरू मैले सुनेको छु अमेरिकामा, अब नेपालमा पनि होला। अब ती जवानहरू जो मान्छेहरू मण्डली जाने गरेका छौँ वर्षौँदेखि, होइन, उनीहरू 2-3 वर्ष 4 वर्षको उमेरदेखि गइराखेका छन्, अनि उनीहरू 18, 19, 20, 21 वर्ष पुग्छ, अहिले 21 वर्ष पछि नै हुन्छ क्या नेपालमा, त्योभन्दा अगाडि बिहे गर्न पाउँदैन, 21 वर्ष पुग्छ, अनि जवान सङ्गतिमा बाइबल अध्ययनमा निरन्तर चर्चमा ल्याइराखेको मान्छे अचानक तपाईँ अन्य जातिसँग पहिलाघात देख्नुहुन्छ। त्यसको समस्या किन हो, किनभनेदेखि मण्डली उसको अनुभव के हो भनेर हामीले यादै गरेन। त्यस्तै धेरै मान्छेहरूको अनुभव, कहिलेकाहीँ मान्छेहरू मण्डलीमा आफ्नो खुसीले आउँदैन, जस्तो कतिजना बाबुआमाको छोराछोरी उनीहरूको इच्छाले आउँदैन, बाबुआमाले ल्याएर आउँछन्। धेरै मान्छेहरू जब अर्काको भरमा जिउनु पर्छ, उनीहरूले भनुन्जेल जान्छन्, अनि त्यसपछि जुन दिन उनीहरू आफ्नो खुट्टामा उभिन्छन्, कसैको अधीन चाहिएन, त्यसपछि उनीहरूको मनमा जे छ त्यो गर्दाखेरि के हुन्छ, हामीले अचम्म लाग्छ। तर यो सबै कुरा मैले किन भनिरहेको छु भने नि, तपाईँ र म जो परमेश्वरको मण्डलीको सेवा गरिराखेका छौँ, हामीले मूल्याङ्कन गर्नुपर्छ कि मण्डलीमा सबै वृद्धदेखि जवानसँग सम्मका मान्छेहरूले हेरिराखेको कुरा, उनीहरूले भित्र मनमा साँच्ची नै के देखिराखेका छन्, तपाईँहरू मेरो जीवन के देखिरहेका छन्, तपाईँहरू मेरो बोलीचाली, तपाईँहरू मैले भनेका कम्युनिकेसनहरू, तपाईँहरू मैले मान्छेलाई प्रोत्साहन गरेका कुराहरू, मान्छेसँग फिस फिस कुरा गरेका कुराहरू, यो सबै हरेक मान्छेले देखिरहन्छ। एउटा कुरा तपाईँलाई म भन्छु, हरेक मान्छेको मनमा अघिको तिनवटा प्रश्न त छ नि, जीवनको अर्थ के हो, म यहाँ किन आएको हुँ, अनि जीवनको उद्देश्य के हो, यो कुराहरू, अनि म कहाँ जाँदैछु, यो सबभन्दा ठुलो कुरा। तर यहाँनिर के हुन्छ, तपाईँ र म जो चाहिँ अगुवाको भूमिकामा छौँ, हामी आफैले आफ्नो जीवनको उद्देश्य, म को हुँ भनेर हाम्रो जीवनबाट देखाइराखेका छैनौँ। तपाईँ र मेरो जीवनमा नै एउटा आनन्द छैन, अथवा परमेश्वरको वचनभन्दा फरक खालको जीवन छ। तपाईँ र मलाई हेर्ने मान्छेहरू हामीलाई न्याय गरेर जाँचिराखेका हुन्छन्, दाँजिराखेका हुन्छन्। जब तपाईँले बाइबलको पद र पवित्रताको विरुद्ध काम गर्नुहुन्छ नि, कोही मान्छेहरू तपाईँको पछि लाग्छन्, किनभने उसले तपाईँबाट के कुरा फाइदा पाउँछ, उसको मनमा तपाईँ एउटा स्रोत बन्नुहुन्छ। कतिचोटि मान्छेहरू एक्लोपन महसुस गर्छन्, अनि काहीँ शक्तिको लागि अर्को शक्ति चाहने मान्छेको पछि लाग्छन्, अनि एउटा ग्रुपिजम सुरु हुन्छ। तर प्रियहरू, परमेश्वरको आत्माले त्यस्तो कहिले पनि गर्नुहुन्न। परमेश्वरको आत्मामा हुनेहरूले चाहिँ जस्तो जीवन जिउँछन्, जस्तो व्यवहार गर्छन्, कुनै पनि मान्छेले दोष लगाउनु मिल्दैन, त्यहाँ केवल परमेश्वरको महिमा हुने काम हुन्छ। तपाईँले जब तपाईँले केवल परमेश्वरको महिमा खोज्नुहुन्छ नि, अनि सबै मान्छेहरूले होला त्यति गर्दै गर्दा पनि कोही कोही मान्छेहरू परमेश्वरमा नबढेका होलान्, तर उनीहरूको अनुभव मण्डलीमा एउटा पवित्रताको अनुभव हुन्छ। मैले धेरैचोटि मान्छेहरूले यस्तो कमेन्ट गरेको सुनेको छु, त्यो मण्डलीमा आएर भजन गाएर स्तुति प्रशंसा गर्दै गर्दाखेरि मलाई एकदम आनन्दको अनुभव गर्यो है, तर अगुवाहरूसँग भेट्दाखेरि अलिकति आत्मिकी रूपमा बढ्नलाई, पवित्रतामा बढ्नलाई, येशूलाई पछ्याउनलाई, उहाँको आज्ञा पुरा गर्नलाई, उहाँको सुसमाचार भन्नलाई, सङ्गतिमा आउनलाई, प्रार्थनामा आउनलाई मलाई उत्साह मिल्यो। त्यो उत्साह तपाईँले उसलाई जबरजस्ती गरेर होइन, तपाईँको जीवनबाट, तपाईँमा भएको आनन्दबाट। त्यस कारणले प्रियहरू, यो एउटा मूल्याङ्कनको विषय हो, तर यहाँनिर यो अभाव मण्डलीमा किन हुन्छ, यहाँ मण्डलीमा मानिसहरू किन निराश हुन्छन्, किन दुखित भइराखेका हुन्छन्, किन उनीहरूलाई निरुत्साहित र गलत बाटोतिर डोरिराखेको हुन्छ, किनभने तपाईँ र मैले ध्यान दिएर पवित्र आत्माले भनेको कुरा, त्यो पवित्रतामा हरेक मान्छेलाई प्रेम र निष्पक्षतामा परमेश्वरको वचनको जीवन जिउने कुरामा जब अभाव हुन्छ नि, किनभने कुनै पनि मान्छेलाई विश्वासमा ल्याउने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ। यसो प्रभुले के हुन्छ, जब म उचालिन्छु मानिसहरूलाई म आकर्षण गर्छु। अब क्रुसमा उहाँ उचालिनु भयो त्यो हामीलाई थाहा छ, अनि उहाँ गाडिएर बौरी उठ्नु भयो, उचालिनु भयो, स्वर्गमा जानुभयो। त आज ख्रिस कहाँ उचालिने हो तपाईँ र मेरो जीवनमा? मुख्य गरेर पास्टर अगुवा अथवा जसले अगुवाको भूमिका निभाउँछ, जो एउटा मेच्योर क्रिस्चियनहरू छन्, अरूलाई शिक्षा दिन्छन्, उसले गरेका र भनेका उसको क्रियाकलाप र चर्तिकालाहरू नियतहरू कस्तो छ? त्यस कारणले तपाईँलाई म क्लियर भन्छु, जब मान्छेले स्वार्थका कुराहरू गरिराखेका हुन्छ नि, त्यहाँ शैतानको पूजा गरिरहेको हुन्छ, परमेश्वरको होइन। साधारणतया मानिसहरू जुन समाजमा, जुन खालको शिक्षामा, जुन खालको पर्सेप्सन भन्छ नि मा हुर्किन्छन्, जस्तो अहिलेको नेपाली मान्छेहरूले धेरै जस्तो कम्युनिस्टहरूकै भाषा बोलेको म सुन्छु, कङ्ग्रेसको मान्छेहरूले, किनभने अहिले नेपालमा त्यसैको प्रभाव छ। यहाँ अमेरिकामा त्यस्तो चल्दैन, यहाँनिर कम्युनिजमले काम गर्दैन भन्ने कुरा प्रमाणित छ, किनभने मान्छेलाई स्वतन्त्रता चाहिन्छ भन्ने कुरा थाहा छ। तर त्यहाँनिर अब राजा ल्याउने कुरामा किन छन्, किनभने अहिलेको मान्छेहरूले त्योभन्दा खराब गरिराखेका छन्। तर तपाईँ र मैले यो राजनीतिक कुराको उदाहरण लिनु जरुरी छैन, खालि मैले के भनेको भने मान्छेको ध्यान कता जान्छ, त तपाईँ र मैले विश्वासको बारेमा पनि मान्छेलाई भन्न थाल्यो भने, हुन त म आफैलाई के पनि श्रेय दिन चाहन्न, मेरो आफ्नो महिमाको लागि भन्न चाहन्न, तर जब मैले विश्वास गरेँ नि, मेरो परिवारहरू त क्रिस्चियन थिएन नि, उनीहरूलाई मैले फाइदा, भौतिक फाइदा दिएर उनीहरू विश्वासमा आएको होइन नि, मैले विश्वास गरेको कुरामा म समर्पित थिएन भने, यहाँसम्म कि मसँग रिसाउने पनि यो कुरा ठिक पो छ कि भनेर ध्यान दिने कुरा त हुन्थेन नि। तर के भयो, मैले कहिले पनि निष्पक्षता देखाएँ, कहिले पनि झुट कुराहरू गरेन, जहिले पनि समर्पणता गरेँ, जहिले पनि परमेश्वरको बारेमा कुरा गर्न थालेँ, अनि मैले अनुभव गरेँ कि मेरो परिवार सबैले यसुलाई विश्वास गर्नुभयो। होला अझै त्यो विश्वासको लेभल फरक फरक छ, किनभने परमेश्वरले नै हरेक मान्छेको विश्वास एक दिन पक्का बनाउनुहुन्छ। त्यस कारणले त्यो कुरा तपाईँलाई म भन्न चाहन्छु। त्यसले मण्डलीको बारेमा हामीले मूल्याङ्कन गर्न जरुरी छ, हाम्रो नेतृत्वको बारेमा मूल्याङ्कन गर्नु जरुरी छ। तपाईँ र म घरमा एउटा बाबु छौँ, अथवा आमा छौँ, अथवा दाजु छौँ, अथवा भाइ छौँ, हरेक व्यक्तिको भूमिका छ। तपाईँले जुन काम गर्नुहुन्छ, देखि अदृश्य दृश्य मान्छेले के पढिराखेको छ, तपाईँको अगुवापनमा, तपाईँले गरेको कामहरूमा के मान्छेले येशूको निष्पक्ष प्रेम देख्छ, येशूको निष्पक्ष झुट बिनाको नम्रताको एकदमै इमान्दारपन देख्छ, त्यो कुरा हो। तपाईँ र ममा पवित्र आत्माले जब काम गर्नुहुन्छ नि, केवल नम्रता आउँछ, घमण्ड होइन। तपाईँले आफ्नो राज्य कहिले बनाउनुहुन्न, कहिले पनि त्यो लक्ष्यमा राख्नुहुन्न, तपाईँले आफैलाई माथि लाने खुड्किला बनाउनुहुन्न, तपाईँले के गर्नुहुन्छ, समर्पण गर्नुहुन्छ, केवल येशूलाई उचाल्न थाल्नुहुन्छ। तपाईँलाई आफ्नो पद चाहिँदैन, येशूले के भन्नुहुन्छ, जब मलाई उचाल्छौ म तिमीलाई उचाल्छु। तर मान्छेहरू के गर्छन्, आफैलाई उचाल्छन् होइन। त्यसैले यहाँ जीवित परमेश्वरको पुत्र ख्रिस्ट उहाँलाई त्यही स्थानमा जबसम्म तपाईँ र मैले राख्दैन, हाम्रो जीवनमा सत्यता चाहिँ के छ, सत्यताको ठाउँ कहाँ छ, यो एकदम हरेक मान्छेको लागि यो प्रश्न हो। अब मैले जति तपाईँलाई सम्झाउन खोजे पनि पवित्र आत्माले तपाईँ र ममा उहाँको वचनद्वारा काम गर्नु पऱ्यो। तपाईँलाई म क्लियर भन्छु, मण्डली जाँदैमा, बत्तिसमा लिँदैमा, प्रचार गर्दैमा, अरू सबै जे पनि चर्चको एक्टिभिटी गर्दैमा, कोही मान्छे परमेश्वरको राज्यमा छ, उसको परमेश्वरको छोराछोरी छ भन्ने कुरा ग्यारेन्टी छैन। परमेश्वरको छोराछोरीको ग्यारेन्टी के हो, परमेश्वरबाट जन्मिन्छ, उसमा पवित्र आत्मा रहनुहुन्छ, ऊ ख्रिस्टको स्वरूपमा बन्दै जान्छ, उसमा ख्रिस्टको चरित्र बन्छ, उसमा ख्रिस्टको मन हुन्छ, जुन चाहिँ शत्रुलाई पनि प्रेम गर्ने निष्पक्ष हुन्छ। कहिले पनि उसले गलत कुराहरू छान्दैन। जवानहरूको बिचमा तपाईँको गवाही होइन, तपाईँलाई हेरेर तपाईँको आफ्नै परिवारका आफ्नै छोराछोरीहरूले देख्नुपर्छ कि तपाईँको जीवनमा सच्याइ छ। तपाईँले पनि कहिलेकाहीँ गल्ती गर्नुहुन्छ भने त्यसलाई कसरी मिलाउनुहुन्छ? क्षमा माग्ने कुरा, इमान्दार हुने कुरा, सत्यता गर्ने कुरा, सम्बन्धलाई सही प्रकारले अगाडि लाने कुरा, परमेश्वरको वचनलाई महत्त्व दिने कुरा। त्यही कारणले म घरिघरि के भन्ने गर्छु भने नि, परमेश्वरको मण्डलीमा पुल्पिटमा त्यस्तो मान्छे मात्रै उभिनुपर्छ जसले आफ्नो पाप पक्का परमेश्वरलाई मानेर उसले नयाँ जीवन पाएको छ। पाप भएको मान्छे त्यहाँ उभिनु परमेश्वरको लागि निन्दा हुन्छ। त्यसैले आमा बाबुले छोराछोरीलाई सही सहायता कुन बेला गर्न सक्छ? जुन बेला ऊ आफै परमेश्वरको वचनमा जिउँछ, पवित्रतामा जिउँछ, निष्पक्षतामा जिउँछ, इमान्दार र नम्रतामा जिउँछ, उसको आफ्नो बोलावटमा जिउँछ। अनि त्यो कुरा चाहिँ येशु ख्रिस्टको स्थान उसको हृदयमा, उसको जीवनमा, उसको काममा, उसको विचारमा सही ठाउँमा हुनुपर्छ। अनि सिएस लुइसले भन्छन्, परिवारको कुरा गर्दाखेरि जब परमेश्वरलाई जुन ठाउँमा हुनुपर्ने हो त्यहाँ राख्यो भने, जसरी घाम चाहिँ उच्चमा हुन्छ अनि घाम चम्किने बित्तिकै सबै कुरा जहाँ जहाँ छ त्यहीँ त्यहीँ देखिन्छ, छर्लङ्ग जे छ त्यहीँ देखिन्छ। तपाईँहरू मेरो जीवनमा जब हामीले उच्च ठाउँमा सबभन्दा माथि परमेश्वरलाई राख्छौँ, बाँकी सबै कुरा आफ्नो आफ्नो ठाउँमा देखिन्छ। तर तपाईँले येशूलाई राख्नु भनेको के हुन्छ? उहाँको इच्छा नै सबैभन्दा ठुलो हुन्छ। तपाईँको इच्छा होइन, तपाईँको फाइदा होइन, तपाईँको व्यक्तिगत स्वार्थ होइन, यो कुरा सबभन्दा ठुलो गल्ती छ। धेरै मान्छेहरूले आफ्नो मनलाई, आफ्नो विचारलाई पवित्र आत्माको अधीनमा दिए छैन। मान्छेले गरेको कामहरू र मान्छेले गरेको प्रयासहरूलाई पनि कतिचोटि भित्र मनमा निन्दा गरिराखेका हुन्छ। प्रियहरू हो, परमेश्वरको अगाडि जानुपर्छ, पश्चाताप गर्नुपर्छ। हरेक व्यक्तिलाई परमेश्वरले आँखा दिनुहुन्छ, छान्नुहुन्छ, आँखा खोलिदिनुहुन्छ। मण्डलीको उद्देश्य के हो? त्यो उद्देश्य पुरा गर्ने चाहना हरेक व्यक्तिमा आउँछ यदि उसले आफ्नो जीवन परमेश्वरमा पूर्ण समर्पण गरेको छ भने। उनीहरूको अघि ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा प्रष्ट गवाही उनीहरू भइराखेका हुन्छन्। जब मान्छे ख्रिस्टको गवाही हुन्छ, उसमा के देखिन्छ? उसमा ख्रिस्टको चरित्र देखिन्छ। अनि त्यही कुरो म तपाईँलाई भन्छु, मानिसहरूलाई आफ्नो पछि होइन कि येशूको पछि लगाउनुपर्छ। धेरै मान्छेहरू आफ्नो ज्ञान खडा गरिराख्छन्, झुटा बोलेर पनि अर्को मान्छेको बारेमा विश्वासबाट हटाइदिन खोज्छन्। यी शैतानका हतियारहरू हुन्, परमेश्वरका होइनन्। किनभने परमेश्वरको मान्छेले कसै गलत मान्छेको पनि गलत कुरालाई प्रचार गरेर हिँड्दैन, त्यो गलत कुरा प्रचार गर्ने चाहिँ शैतानको काम हो। त्यही कारणले यो कुरो तपाईँले बुझ्नुहोस्, तपाईँको अगाडि कुनै पनि व्यक्ति, तपाईँको मान्छे मनपर्ने नमनपर्ने, कचोटि तपाईँकै मण्डलीको अगुवा होला, तपाईँको अगाडि एउटा पनि कुरा काट्छ, बाँकै पनि कुरा तपाईँले विचार गर्नुहोस्, त्यो मान्छे पवित्र आत्माबाट बोलेको छैन। जुन दिनसम्म तपाईँले त्यो कुरालाई नाइ भन्नुहुन्न नि, तपाईँ हतियार बन्नुहुन्छ, गलत हतियार, अन्धकारको कुरामा। त्यसैले तपाईँ र म ख्रिस्टमा छौँ भने हामीले त्यो कुरालाई नाइ भन्नुपर्छ। पवित्रता, परमेश्वरको प्रेम, नम्रता, इमान्दार, समर्पणता, अनि मात्र परमेश्वरको महिमा गर्न सक्ने हुन्छ। त्यस कारणले येशु ख्रिस्टलाई को हुनुहुन्छ भने चिन्ने मान्छे उहाँलाई प्रभुत्व दिन्छ। येशुको पछि लाग्ने गवाही मानिसहरूमा हुन्छ, येशुको चरित्र फल उसको जीवनमा फल्छ। उहाँको जीवनमा येशु को हुनुहुन्छ भन्ने कुरा एकदमै बौरी उठ्नु भएको ख्रिस्ट संसारको निम्ति एकमात्र उत्तर हुनुहुन्छ। धेरै वर्ष अगाडि एउटा कन्फरेन्स 1985 होला, विद्यार्थीहरूको सङ्गति युएफ यु के भन्छ युबिएस के भन्छ त्यसलाई इभान्जेलिकल स्टुडेन्ट फेलोसिप के भन्छ, अनि त्यो कटाक भुवनेश्वर भन्ने ठाउँमा हामी नेपालबाट कतिजना गएको थियौँ, 5 गएको थियौँ। त्यो बेलामा पास्टर दीर्घ पनि हुनुहुन्थ्यो, अनि लक्ष्मण भाइ पनि गएको थियो, मेरो भाइ, अनि हामी त्यहाँ गएको थियौँ। त्यहाँ एउटा कन्फरेन्स थियो, त्यो कन्फरेन्सको टपिक चाहिँ द रिजन लोर्ड इज द एन्सर टु टुडेज वर्ल्ड भनेर त्यसको गीत पनि गाइरहेको थियो, म कहिल्यै बिर्सिन्न। बौरी उठ्नु भएको प्रभु संसारको आजको उत्तर हुनुहुन्छ। अनि त्यो वास्तवमा त्यसको गहिरो अर्थ भनेको चाहिँ उहाँलाई उत्तरको रूपमा, प्रभुको रूपमा, उहाँको सिस्टम, उहाँको आत्माको अगुवाईलाई आफ्नो जीवनमा समर्पण गर्ने कुरा हो। त्यसकारण जीवित परमेश्वरको पुत्र येशु ख्रिस्ट हामीमा प्रभुत्व जमाउन आउनु भएको छ। तपाईँ र मेरो जीवनको सुरुवात ख्रिस्टलाई उहाँको ठाउँ दिएर हुन्छ। त्यसैले मुक्ति पाउने कुराको लागि पावलले रोमी 10:9 भन्छन्, हामीले धेरैचोटि यसलाई पढ्छौँ, यदि तिमीले येशू नै प्रभु हुनुहुन्छ भनी मुखले स्वीकार गर्यौ भने र परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउनेछौ। येशू नै प्रभु हुनुहुन्छ, येशू ख्रिस्टलाई प्रभु हुनुहुन्छ भन्नुको मतलब के छ? तपाईँ र मैले येशूको अधिकारलाई, उहाँको नेतृत्वलाई, उहाँको वचनलाई, उहाँको आत्मालाई, आफैलाई समर्पण गर्नु पर्यो। पावलले गलाती 2:20 म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु र पनि म जिउँछु, म होइन ख्रिस्ट ममा जिउनुहुन्छ। किनभने पावलको जीवनको प्रभु चाहिँ ख्रिस्ट। उसले आफ्नो कुरा चाहिँ, जब कसैलाई प्रभु मान्छ भने के हुन्छ, उसको आफ्नो इच्छा, आफ्नो योजना, आफ्नो सबै कुरा चाहिँ अब मर्यो। सो त्यो चाहिँ एउटा क्रिस्चियन हुने एउटा बाटो हो। अनि यहाँनिर उद्धारको लागि योएलमा 2:32 के छ, प्रभुको नाउँ लिने हरेकले उद्धार पाउँछ भनेको चाहिँ प्रभुलाई प्रभुत्वमा राख्ने। अनि तपाईँलाई मैले यो बोलावटको बारेमा भनिसकेको छु। अनि यहाँनिर एफिसी 4 जब हामी त्यो बोलावट अनुसारको जीवनमा हिँड्छौँ, एफिसी 4:2-3 के छ, सारा दिनता दिनता नम्रता धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। तपाईँ र ममा जब ख्रिस्ट येशूको मुख्य स्थान हुन्छ, उहाँको बोलावट अनुसारको जीवन जिन्छौँ, हामीमा सारा दिनता पूर्ण रूपमा नम्र हुन्छौँ अनि हामी धीरज हुन्छौँ, एक अर्कालाई सहने, एकअर्कालाई साँच्चो प्रेम गर्ने अनि हामी एकताको लागि अगाडि बढ्छौँ। अघि तपाईँलाई मैले भनिरहेको त्यो मान्छेलाई फुट बनाउने, आफ्नो पक्षमा ल्याउने गर्दैनौँ, हामी येशूको पक्षमा ल्याउँछौँ। त्यस कारणले जबसम्म मण्डलीमा यो खालको आत्मालाई ठाउँ दिँदैन, परमेश्वरको आत्मा, निष्पक्षताको आत्मा, तपाईँ र मलाई तोड्ने आत्मा, त्यो मण्डली वृद्धि हुँदैन। त्यो मण्डली चाहिँ केवल त्यो एकजना मान्छेको स्वार्थी कुरामा चलिराखेको हुन्छ। त्यस कारणले यहाँनिर ख्रिस्चियन जीवन, जो चाहिँ गवाही अघि हामीले प्रेरित 1:8 भनेको थियौँ, गवाही भएको जीवन चाहिँ येशु प्रभुले मत्ती 5 वास्तवमा मत्ती 5 चाहिँ येशु ख्रिस्टमा भएको जीवनको फलहरूको बारेमा त्यहाँ लेखिएको छ। त्यस त्यो चाहिँ एउटा गवाही हुन्छ। 14 के छ, तिमीहरू संसारका ज्योति हो, डाँडामा बसालिएको सहर लुक्न सक्दैन, यो क्रिस्चियनको बारेमा भनिराखेको छ। हामी कसरी संसारको ज्योति हुन्छौँ, हामी एउटा डाँडामा बसालिएको सहर कसरी हुन्छौँ, किनभने हामीमा ख्रिस्टको आत्माको काम हुन्छ, हामी ख्रिस्टको लागि जिउँछौँ, हाम्रो लागि होइन, हामी एउटा डाँडामा बसालिएको सहर जस्तो र संसारको बिचमा हामी एउटा ज्योतिको रूपमा हुन्छौँ, किनभने ज्योतिको प्रभु तपाईँ मेरो हृदयमा बस्नुहुन्छ। जब त्यस्तो खालको जीवन जिउँछौँ, मत्ती 5:16 के छ, यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, तिनीहरूले तिमीहरूका सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। तपाईँ र मेरो बोलावट परमेश्वरको महिमा गर्ने हो। वास्तवमा चिफ इन्ड अफ म्यान इज टु ग्लोरिफाई गड भनेर यो क्यारी के छ, के भन्छ त्यसलाई, यो हामीले यो मण्डलीको बारेमा जुन चाहिँ लेखिएको वेस्ट मिनिस्टर त्यो भन्छ, त्यसमा हामीले कति कुराहरू सिक्दै थियौँ, हामीले धेरैवटा सिक्न पाइन्छ। त्यसको 1 प्रश्न नै थियो, मानिसको जीवनको सबभन्दा मुख्य उद्देश्य के हो, परमेश्वरलाई महिमा दिने। त्यसैले परमेश्वरको महिमा कसरी हुन्छ, उहाँको इच्छा अनुसार, उहाँको आत्मा अनुसार, उहाँको फल अनुसार, उहाँको हृदय लिएर जिउने। त्यसो हुँदाखेरि मानिसहरूले उहाँको सुकर्म, मानिसहरूले हाम्रो जीवनमा सुकर्म देख्छ र स्वर्गमा हुनुहुने पिताको महिमा गर्छ। तपाईँलाई यो प्रेमको बारेमा जो येशूको आज्ञाको कुरा छ, यो तपाईँलाई पढ्नु मन लाग्यो, 13:34 नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरू एकअर्कालाई प्रेम गर। अब यहाँनिर यो एकअर्का चाहिँ सम्पूर्ण हो। अनि तपाईँ र म तपाईँलाई म के कुरा फेरि पनि दोहोऱ्याइ दोहोऱ्याइ सम्झाइराखेको छु भने, यो प्रेम गर्नु भनेको चाहिँ अर्को व्यक्तिलाई गर्ने कुरा हो, उसले मलाई के गर्छ भन्नेसँग सम्बन्ध नराखेर। तर कसैलाई हामीले साँच्चै प्रेम गर्छौँ भने उसको बारेमा हामी कुनै पनि खराबी सोच्दैनौँ, उसले जहिले पनि हामीबाट रेस्पेक्ट पाउँछ, आदर पाउँछ, हामीबाट सहायता पाउँछ, हामीले विश्वास गर्छौँ, हामीले मद्दत गर्छौँ, हर हिसाबले अर्को व्यक्तिलाई उन्नति गर्छौँ। त्यस्तो खालको मान्छे चाहिँ ख्रिस्टको आत्माको द्वारा चलाएको मान्छे हुन्छ। तर त्यस्तो नहुने चाहिँ भित्र एउटा बाहिर एउटा, अनि कतिचोटि तपाईँले मैले ठिक्क पारेको मान्छे भोलि उसले अर्कै काम गर्छ, किनभने शैतानले त्यो मान्छेलाई छलिराखेको हुन्छ, ऊ परीक्षामा तुरुन्तै पार्श्वमा पर्छ। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले एकअर्कालाई पनि त्यस्तै प्रेम गर। अनि यहाँ 35 पदमा छ, तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट मैले सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू, तपाईँ र म ख्रिस्टको चेला भन्ने कुराको प्रमाण हामीले एकअर्काको प्रेमद्वारा देखाउन सक्छौँ। अनि जुन चाहिँ हामीले हेरेको थियौँ यसु के भन्छ सुरुको मण्डली रोमी साम्राज्यलाई परिवर्तन यो प्रेमको कारणले गरेको थियो, उनीहरूको प्रेम जो एकअर्कालाई थियो त्यसद्वारा उनीहरूले गरेको थियो। अनि मैले यो पद तपाईँलाई पहिला पनि पढेको थिएँ, फेरि पनि म पढ्न चाहन्छु, 1 तिमोथी 3:15। अनि तिमोथीलाई के भनेर यहाँ सिकाउँछन् भनेदेखि, म आउन ढिला भए पनि परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो, त्यस कारण तपाईँलाई फेरि पनि यहाँ मण्डलीको कुरा गरेँ, मण्डली जीवित परमेश्वरको मण्डली त्यो चाहिँ परमेश्वरको घराना, त्यो चाहिँ नयाँ जीवन पाएको विश्वासी, त्यो चाहिँ सत्यको खामो र आड हुनुपर्छ, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख भनेर यहाँ तिमोथीलाई भनिराखेको छ। त्यस कारणले येसु ख्रिस्टलाई उहाँ को हुनुहुन्छ भनेर चिन्नु भनेको चाहिँ आफैलाई उहाँको प्रभुत्व मुनि राख्नु। त्यसैले मलाई थाहा छ हामी धेरैको जीवनमा यो परिवर्तन आउन जरुरी छ। वास्तवमा खासमा मलाई जहिले पनि यो बाइबलमा धेरै अध्यायहरू छन् तर रोमी 12 अध्याय एकदमै महत्त्वपूर्ण छ। त्यसको सुरु नै एउटा परमेश्वरलाई ग्रहण योग्य हुने हाम्रो आराधना स्तुति के हो भनेको चाहिँ आफैलाई जिउँदो बलिदान दिने कुरा। दोस्रो कुरा त्यहाँनिर 1 र 2 पद 3 पदसम्म के छ, उहाँको इच्छा संसारको ढाँचा अनुसारको हुँदैन। अनि त्यसपछि तपाईँ र मलाई उहाँले दिने वरदान, त्यो हाम्रो कुरा होइन, त्यो एकअर्कालाई सहायता गर्ने एउटा परमेश्वरको समाजमा कसरी जिउने भन्ने कुरा भयो। अनि 9 पद 12 रोमी 12:9-21 चाहिँ हामी कस्तो चरित्रमा जिउने, हामी कुन प्रकारले जिउने, हाम्रो प्रेम कस्तो हुनुपर्छ, शत्रुहरूलाई हामीलाई खराब गर्नेहरूप्रति हाम्रो भावना के हुनुपर्छ, खराबीलाई भलाइले जित्ने, रोमी 12:21 होइन। त्यस कारण हाम्रो प्रेम चाहिँ निष्पक्षपट हुनुपर्ने, तपाईँले थुप्रै कुराहरू देख्नुहुन्छ। त्यस कारणले यहाँनिर पोइन्ट चाहिँ के हो भनेदेखि हरेक व्यक्ति यहाँसम्म कि मण्डलीका मुख्य व्यक्तिहरूले पनि जाँच्नुपर्ने हुन्छ कि मेरा दिनदिनका क्रियाकलापहरू, दैनिक मेरो योजनाहरू, दैनिक मेरो फोकस, मैले दिने ध्यान, मान्छेहरूसँग गर्ने कुराकानी, मेरो विचारमा मैले योजना बनाउने कुराहरू, कि त्यो सबै कुराहरूमा येसु ख्रिस्ट जो हुनुपर्ने हो त्यही हुनुहुन्छ, कि हामीले येसुलाई प्रस्तुत गर्दैछौँ। हाम्रो बोलीभन्दा पनि जीवनद्वारा मानिसले येसुलाई कस्तो देख्दैछन्, अनि त्यो विश्वास मण्डलीमा कुनै पनि पाप गर्ने दुष्ट मान्छे आयो भने पनि मण्डलीमा उनीहरूले आनन्दको अनुभव गर्नु पर्यो, किनभने त्यहाँ जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ आनन्द हुन्छ, त ख्रिस्टको उपस्थिति तपाईँ र म परमेश्वरमा समर्पित भएर दिन सक्छौँ। जब हामी स्वार्थमा जिउँछौँ नि ख्रिस्टको उपस्थिति हुँदैन, जब हामी परमेश्वरको निम्ति जिउँछौँ, उहाँलाई दिने आदर दिन्छौँ, उहाँलाई उचाल्छौँ, परमेश्वरको बारेमा महिमा गर्छौँ। बाइबलमा के छ, परीक्षा आयो भने एफिसी 5 अध्यायमा होला होइन, जब परीक्षा आउँछ 19:20 के छ, एफिसी 5:19-20 परीक्षामा विजय हुने हतियार चाहिँ के भनेको छ भनेदेखि 19 र 20 तपाईँलाई म पढ्न चाहन्छु, यो मेरो मनमा सट्टै आयो। एउटाले अर्कासँग भजन गीत र आत्मिक गान बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै सधैँ सबै कुराका निम्ति हाम्रो प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाओ। ख्रिस्टको श्रद्धामा एक अर्काको अधीनमा बस्छ। तपाईँलाई म यो यहाँनिर के छ, एउटा चाहिँ हामीमा एउटा भजन हुनु पर्थ्यो, त्यो भजन चाहिँ के हो, परमेश्वरको महिमाको भजन, कुनै पनि स्वार्थ त्यहाँ हुँदैन, त्यहाँ आफ्नो घमण्ड हुँदैन, आफ्नो त्यो भित्री नियत हुँदैन, केवल परमेश्वरको महिमा हुन्छ। प्रियहरू हो, तपाईँ र मलाई परमेश्वरले यति ठुलो काम दिनुभएको छ, उहाँको सेवा गर्ने, उहाँको महिमा गर्ने, उहाँको मण्डली बढाउने, हामीले ख्रिस्टलाई उहाँको ठाउँ दिनुपर्छ। साँच्ची नै ख्रिस्ट को हुनुहुन्छ यो कुरो हामी हरेकको जीवनमा सही हुनुपर्छ, हाम्रो परिवारमा सही हुनुपर्छ। अनि यसको विषयमा बाइबलमा धेरै अरू कुरा सिक्न सकिन्छ, तर येशूलाई प्रभु जबसम्म हामी बनाउँदैनौँ हामीले उहाँको सेवा गर्न सक्दैनौँ मण्डलीको सम्बन्धमा। अनि अर्को पक्ष तपाईँलाई मैले भन्दै थिएँ, हाम्रो जवानहरूलाई हामीले प्रार्थना गर्नु पर्यो, अनि तपाईँलाई लाग्छ कि जवानहरूले त केही सिक्दै सिक्दैन, होइन, प्रार्थना गर्नुहोस्, उनीहरूलाई कोसिस गर्नुहोस्। उनीहरूलाई के कोसिस गर्ने? परमेश्वरको वचनतिर डोर्याउने। यस्तो खालको क्लासमा उनीहरू आउन सक्छ, सिक्न सक्छ। उनीहरूलाई परमेश्वरको हातमा सुम्पिनुपर्छ ताकि उनीहरूलाई परमेश्वरले बदल्नुहुन्छ, उनीहरू भित्रदेखि बाहिरसम्म रूपान्तरण हुन्छ अनि उनीहरू परमेश्वरको लागि प्रयोग हुन सक्छन्। मैले धेरै मान्छेहरूको गवाही पढेको छु, प्रियहरू हो, डिएल मुडी, मुडी बाइबल कलेज, मुडीको बारेमा तपाईँलाई मैले धेरै भन्ने गर्छु। तपाईँले अहिले गुगलमा अथवा पडकास्टमा हेर्नुभयो भने मुडीको सर्मनहरू सुन्न सक्नुहुन्छ। उसको धेरै किताबहरू छन्। धेरै पढाएको थिएन उसले, हाई स्कुल पनि पास नगरेको, अङ्ग्रेजी बोल्दाखेरि त्यो ग्रामर मिल्दैन थियो। अनि बेलायतमा यो के भन्छ त्यसलाई भने केम्ब्रिज के भन्ने एकदमै शिक्षा एजुकेसनको टप, अनि त्यहाँ पनि उनलाई कहिलेकाहीँ प्रचारण डाक्थे अरे। सुरु सुरुमा ती पढेका मान्छेहरूले उनलाई हेला गर्थे। र एउटा मान्छेको गवाही मैले सुनेको छु, त्यो मान्छे त्यही ठाउँमा त्यो केम्ब्रिजमा पढ्दै गरेको डिएल मुनीलाई हाँसोमा चलाएको, तर डिएल मुनीको वचन परमेश्वरको प्रेमको सम्बन्धमा सुनेर फेरि पछि उसलाई खिजाएको मान्छे गएर भेटेर विश्वास गरेर फेरि परमेश्वरको सेवामा आएको डिएल मुडी। थाहा छ उसको गवाही के हो? ऊ आफै 6 वर्षको उमेरमा परमेश्वरलाई विश्वास गरेको, अनि ऊ त ठुलो मान्छे होइन, उसलाई कसैले पैसा दिएन। कतिचोटि मान्छेहरूले के विचार गर्छ भने परमेश्वरको काम चाहिँ पैसा पाएर तलब पाएर गर्ने होइन, बोलावट पाएर तपाईँमा यसु राखेर। डिएल मुडी आफ्नो लागि जुत्ता बनाउने, जुत्ता बेच्ने काम गर्थे, तर त्यो सिकागो सहर उबेलामा एकदम गरिब नै थियो, अमेरिका पनि त्यो बेलामा धेरै बाहिर कुदिराखेका बच्चाहरू स्कुलमा नजाने, तिनीहरूलाई जम्मा गरेर उनीहरूले सुसमाचार सुनाउँथे अरे डिएल मुडीले। अनि त्यहाँ मुडी बाइबल कलेज भन्ने अहिले पनि मुडी चर्च भन्ने छ, मुडी चर्चको धेरै पास्टरहरूको बारेमा एउटा आइरन साइड भन्ने पास्टर, उसको किताबहरू धेरै पढेको छु। त्यो मुडी चर्चमा अहिले पनि तपाईँले मुडी चर्च भनेर पडकास्ट हेर्नुभयो भने त्यहाँ मुडी चर्च, अहिलेको मुडी चर्चको मान्छेहरूले प्रचार गरेको वचन सुन्न सक्नुहुन्छ। दे आर क्वाइट डिफरेन्ट। अब जस्तो अहिले इन्टरनेटले गर्दाखेरि तपाईँले दुनियाँभरको मान्छेको वचन सुन्न सक्नुहुन्छ, तर बाइबलमा इन्टरनेटमा सबै मान्छे सही छैनन्। जब तपाईँलाई कुनै व्यक्तिको बारेमा थाहा छैन, ब्याकग्राउन्ड थाहा छैन, तपाईँ गलत बाटो जान सक्नुहुन्छ, तर त्यसको मतलब चाहिँ इन्टरनेटबाट फाइदा नलिने भन्ने होइन। धेरै मान्छेहरू इन्टरनेटमा एकदम असल मान्छेहरू सुन्न सकिन्छ, जस्तो डक्टर डेभिड जर्माया तपाईँले कतिजनाले सुन्नुभएको छ, एलिस्टर बेग तपाईँले सुन्नुभएको छ, जोन मकार्थर तपाईँले सुन्नुभएको छ, त्यस्तै अरू धेरै मान्छेहरू छन्, सही मान्छेहरू पनि छन्। उनीहरूबाट हामीले एउटा पावल असर भन्ने, उसले त एकदमै डाइरेक्ट बोल्छ। उसले के भन्छ? हिजो अस्ति मैले सुनिरहेको थिएँ उसको वचनमा, मेरो चाहिँ फेसबुकमा यही मान्छेहरूको धेरै आउँछ किनभने म अरू मान्छे हटाइदिन्छु होइन, अनि उसले के भनिरहेको थियो भने मलाई यो कुराको चिन्ता छ, मण्डलीमा प्रचार गर्दै गर्दा भन्छ यो मण्डलीबाट हजारौँ मान्छे यहाँबाट आएका होलान्, त्यतिमध्ये कतिजनाहरू चाहिँ नर्ककै ढोकातिर गइराखेका छन्। भनाइको मतलब के हो भने नि, मण्डली आएर उपस्थित भएर स्वर्ग जाने लाइसेन्स मिल्दैन प्रियहरू। येशु ख्रिस्टलाई प्रभु बनाएको व्यक्ति मात्र स्वर्ग जान्छ। तपाईँ र मेरो काम चाहिँ मानिसहरूलाई येशु ख्रिस्टलाई प्रभु बनाउनलाई मद्दत गर्ने हो। जबसम्म तपाईँ र मैले मानिसहरूको जीवनमा त्यो परिवर्तन ल्याउन सक्दैनौँ नि प्रियहरू, यो सबै सानो सानो झुट्टा, अनि मण्डली पनि एउटा, अब धेरै मान्छे गरिब छन् नेपालको सन्दर्भमा, त्यही हो, गरिब छन् धेरै मान्छे, जागिर छैन, खान पुग्दैन, निरन्तर के भन्छ स्वास्थ्यको समस्या छ, के गर्ने? ती मानिसहरूले परमेश्वरमा भरोसा गर्नु पऱ्यो, ती मान्छेहरूले परमेश्वरमा आफ्नो जीवन दिनु पऱ्यो, उनीहरूले परमेश्वरको बाटो रोज्नु पऱ्यो, उनीहरूले मान्छेको बाटो हेर्ने होइन, इमान्दार हुनु सिक्नु पऱ्यो। कुनै पनि व्यक्ति परमेश्वरमा गरिब हुँदैन, यो त हामीले निरन्तर पढिरहेछौँ, बुझिरहेछौँ होइन। हामीले परमेश्वरमा भरोसा गर्नु पऱ्यो। तपाईँ र म त्यो ठाउँमा छौँ मानिसहरूलाई ख्रिस्टमा डोर्याउने, उनीहरूमा जीवन आउँछ, उनीहरू अनन्त उद्देश्यमा आउँछन् प्रियहरू हो। कम्प्रोमाइज भन्ने शब्द सम्झौता भन्छ, हामीले गर्नु हुँदैन। अनि मान्छेले मलाई कडा भन्ला नभन्ला, मेरो जीवनको बारेमा सबै मान्छेलाई राम्रोसँग थाहा पनि हुँदैन, किन आफैलाई मात्रै थाहा हुन्छ नि त, कि सँगसँगै बसेका मान्छेलाई थाहा हुन्छ। तर तपाईँले यदि पुरा मेरो अनुभवै पुरा जीवन उहाँकै पछि लाग्नु भने तपाईँलाई पैसा खाँचो पनि हुँदैन, जागिरको खाँचो पनि हुँदैन, कामको खाँचो पनि हुँदैन, परमेश्वरले तपाईँलाई पुग्ने जति कहिल्यै पनि तपाईँले माग्नु पर्दैन। मैले माग्दैन, अहिलेसम्म कसैको 1 रुपियाँ ऋण पनि ल्याएको छैन, बुझ्नुहुन्छ तपाईँले, परमेश्वरले दिनुहुन्छ नि, त्यसको लागि लाग्नै पर्दैन, किनभने परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, सबै कुरा त उहाँकै हो। तर तपाईँ र मैले सारा संसार हात पारेर, भनेको मतलब लोभ र यो संसारकै कुरामा लागिराख्यो भने, सारा संसार हात पार्नेले पनि आत्मा गुमायो भने चाहिँ फाइदा छैन भन्ने कुरा छ नि। तर धेरै मान्छेहरू के छन् तपाईँलाई म भन्छु, मण्डलीमा पनि कि चाहिँ नाम, कि चाहिँ पैसा पद, कि चाहिँ भोगविलास, यो कुराको पछि छन्, धेरै छन्, धेरै छन्। अनि धेरै जस्तो मान्छेहरू होडबाजीमा छन्, यो मान्छे चाहिँ मभन्दा माथि छ, कसरी यसलाई खसाल्नु र म माथि जानु। प्रिय, परमेश्वरमा त्यो खसाल्ने र माथि जाने कुरा चल्दैन। तपाईँ पहिल्यै परमेश्वरकोबाट खसिसक्नुभयो, जुन बेला तपाईँको सोच आयो कि मैले उसलाई खसाल्नुपर्छ, तपाईँ तल जानुहोस् न अनि प्रभुले उचाल्नुहुन्छ, तपाईँ सेवा गर्नुहोस्, तपाईँ केही नखोज्नुहोस्, प्रभुले तपाईँलाई उचाल्नुहुन्छ, किन तपाईँले गर्नुपर्ने सेवा चाहिँ परमेश्वरको हो। यति नै भनौँ होला, धेरै लामो हुन थाल्यो, आउनुहोस् हामीहरू प्रार्थना गरौँ अनि यो